देखिए भाई किताब पर बाबुल इत्क फिल मरज अल इबरत लिहाल अल अक्द फि तसरफ अल मुनज्जज फइन कान फि सिहत फमिन कुल्ल मालिहि व इल्ला फमिन सुलुसिहि वल मुजाफ इला मौतिहि मिन सुलुस व इन कान फि सिहा। बाबुल इत्क फिल मरज, ये बाब है आजादी के बयान में मरजुल मौत में। मरज से क्या मुराद है? मरजुल मौत। तो मरजुल मौत में अगर कोई गुलाम को आजाद करता है तो उसका क्या हुक्म है, अब वो बयान करने लगे हैं। मैंने आपको पहले भी बतलाया था कि इंसान को अपने पूरे माल का इख्तियार है, वो चाहे तो अपना सारा माल किसी को देना चाहे सारा माल किसी को दे सकता है। लेकिन जब वो मरजुल मौत में मुबतला हुआ, मरजुल मौत में यानी वो मरज जिसके अंदर उसका इंतकाल हुआ, और मरजुल मौत का पता मरने के बाद चलता है कि ये मरजुल मौत था, और अगर वो तंदुरुस्त हो गया उस बीमारी से, चाहे जितना भी बीमार हो गया, तो उस मरज को मरजुल मौत नहीं कहेंगे, वो भी सेहत ही के हुक्म में है। वो भी किसके हुक्म में है? सेहत। और तो जैसे सेहत के अंदर इंसान अपना सारा माल किसी को दे सकता है, इसी तरह एक शख्स बहुत बीमार हो गया, मरने वाला हो गया, उसने अपना सारा माल जैद को दे दिया और फिर बाद में वो सेहतमंद हो गया, उस बीमारी से उसको मौत नहीं आई। तो मालूम हुआ ये जो उसने सारा माल दिया किस हालत में दिया है? सेहत की हालत में। और सेहत की हालत में तो इंसान अपने पूरे माल का मालिक है और पूरे माल में जैसा भी तसरुफ करना चाहे कर सकता है, तो वो सारे का मालिक जैद बन जाएगा। लेकिन अगर वो मरजुल मौत हो तो फिर वारिसों का हक भी माल के साथ मुतालिक हो जाता है, तो उसका हुक्म जो है वसीयत वाला हो जाएगा और वो सुलू से माल में नाफिज होगी। यानी जैद को अब सारा माल नहीं देंगे बल्कि कितना देंगे? सुलुस दे देंगे और बाकी वारिसों का हो जाएगा। देखिए भाई किताब पर अल इबरतु लिहाल अल अक्द फि तसरफ अल मुनज्जज फइन कान फि सिहत फमिन कुल्ल मालिहि व इल्ला फमिन सुलुसिहि वल मुजाफ इला मौतिहि मिन सुलुस व इन कान फि सिहा। सबसे पहले तो ये समझ लें, एक तसरुफ मुनज्जज है। मुनज्जज पढ़ लें या मुनज्जज पढ़ लें, बाबे फाल से भी इस्तेमाल होता है और बाबे तफ़ईल से भी। अनजज़ा युनजिज़ु इंजाज, या इसी तरह नज्जज़ा युनजिज़ु तंजीज का माना है किसी चीज को तकमील तक पहुंचाना, यानी किसी चीज का पूरा कर देना। तो मुनज्जज जो पूरा हो गया, तो तसरुफ मुनज्जज उस तसरुफ को कहते हैं जो फौरन पूरा हो जाता है, यानी जिसका हुक्म फौरन ही साबित हो जाता है। मसलन एक शख्स अपने गुलाम को कहता है तुम आजाद हो, देखो ये ऐसा तसरुफ है फौरन नाफिज हो जाता है, फौरन वो गुलाम आजाद हो जाएगा। तो तसरुफ मुनज्जज वो है जिसका हुक्म फौरन ही साबित हो जाता है, और एक वो तसरुफ है जिसकी निस्बत मौत की तरफ है। मसलन एक शख्स कहता है कि मेरे मरने के बाद मेरा यह गुलाम आजाद है, तो यह गुलाम अभी नहीं आजाद होगा, बल्कि कब आजाद होगा? मौत के बाद आजाद होगा। बात समझ में आ रही है? तो तसरुफ मुनज्जज कौन सा तसरुफ? जो फौरन ही साबित हो जाए जिसका हुक्म, और तसरुफ और वो उस तसरुफ जिसकी निस्बत मौत की तरफ हो वो कब साबित होता है? मौत के बाद। अब तफसील बयान करने लगे हैं, तफसील आपको बतलाएंगे। कहते हैं जब शख्स कोई ऐसा तसरुफ करे जिसका हुक्म फौरन साबित हो जाता है, फौरन साबित हो जाता है, तो उस शख्स की हालत को देखेंगे। तसरुफ मुनज्जज में तसरुफ करने वाले की हालत का एतबार है। तवज्जो है, तसरुफ मुनज्जज में तसरुफ करने वाले की हालत का एतबार है। अगर उसने ये तसरुफ सेहत की हालत में किया है तो फिर पूरे माल में से ये नाफिज हो जाएगा। एक आदमी ने कहा अपने गुलाम से तू आजाद है, तो ये कौन सा तसरुफ कर रहा है? तसरुफ मुनज्जज, जो फौरन साबित हो जाता है। तो इसमें उस आदमी की हालत को देखेंगे कि ये इस वक्त सेहत की हालत में है या मरजुल मौत में है। अगर सेहत की हालत में ये तसरुफ कर रहा है तो फिर पूरे माल के अंदर जो है वो नाफिज हो जाएगा। चुनांचे फर्ज करो उसके पास सिर्फ यही गुलाम है और कुछ भी नहीं है, तो भी पूरे माल में तसरुफ नाफिज होता है, हालत सेहत में पूरा गुलाम आजाद हो जाएगा। लेकिन यही तसरुफ तसरुफ मुनज्जज जो है, अगर कोई शख्स मरजुल मौत में करता है तो फिर पूरा गुलाम आजाद नहीं होगा। अगर उसका सिर्फ यही माल है तो फिर पूरा गुलाम आजाद नहीं होगा, उसका सुलुस आजाद हो जाएगा और दो सुलुस उसमें वो सई करेगा, जाकर पैसे कमाकर लाएगा, वारिसों को देगा और फिर वो भी हिस्सा आजाद हो जाएगा। क्या हासिल कलाम क्या हुआ कि तसरुफ मुनज्जस में तसरुफ करने वाले की हालत का एतबार है। अगर वो तंदुरुस्त है और सेहत की हालत में है तो फिर ये पूरे माल में नाफिस होगा, और अगर वो मरजुल मौत में है तो फिर ये सुलुस में नाफिस होगा, पूरे में नाफिस नहीं होगा। और अगर कोई तसरुफ ऐसा है जिसकी निस्बत मौत की तरफ की गई, मेरे मरने के बाद ये आजाद है, या मेरे मरने के बाद 10 लाख जैद को दे देना, या मेरे मरने के बाद सारा माल जैद को दे देना, तो ये ऐसा तसर्रुफ है जो मुनज्जज नहीं, बल्कि इसकी निस्बत वो किसकी तरफ कर रहा है, मौत के वक्त की तरफ कर रहा है। तो याद रखिए उस सूरत में वो सुलुस ही से मोतबर होगा, उसमें फिर सेहत और मरज को नहीं देखना। जब एक तसर्रुफ की निस्बत वो किसकी तरफ करे, मौत की तरफ, तो उसमें सुलुस से ही वो नाफिस होगा, चाहे हालत सेहत में वो कहे चाहे हालत मरज में कहे। सेहत की हालत में एक आदमी ने कहा कि मेरे मरने के बाद ये गुलाम आजाद है, देखो मौत की तरफ निस्बत कर रहा है, कब आजाद है, मेरे मरने के बाद, तो लिहाजा जब ये मर जाएगा तो उस वक्त ये गुलाम देखेंगे सुलुस में से निकलता है या नहीं, अगर सुलुस में से निकल रहा है फिर तो पूरा आजाद हो जाएगा, और अगर सुलुस में से पूरा नहीं निकलता तो जितना सुलुस बनता है उतना आजाद हो जाएगा और बाकी में सई करेगा, पैसे लाकर कमाकर देगा वारिसों को और फिर बाकी भी आजाद हो जाएगा। तो देखा, तो ये तसरुफ मुनज्जज था, लेकिन इसने इसकी निस्बत किसकी तरफ कर दी, मौत की तरफ, और जब मौत की तरफ एक तसरुफ की निस्बत कर दी जाए तो वो कितने में नाफिज होता है, सुलुस में, वो सुलुस में मोतबर होता है। उसमें तसरुफ करने वाले की हालत को नहीं देखना कि इसने ये तसरुफ हालत सेहत में किया है या हालत मरज में किया है। बात समझ में आ गई, फिर सुन लो हासिल कलाम क्या हुआ। अगर एक तसरुफ मुनज्जस है, मौत की तरफ निस्बत नहीं करता, आम तसरुफ मुनज्जस है, तो फिर इसके अंदर वो तसरुफ करने वाले की हालत का एतबार है। अगर वो सेहत की हालत में कर रहा है तो वो पूरे माल में नाफिज हो जाएगा, और अगर वो मरजुल मौत में कर रहा है तसरुफ मुनज्जस, तो फिर इस सूरत में कितने में मोतबर होगा, सुलुस में। मालूम हुआ यहां किसकी हालत मोतबर है, तसरुफ करने वाले की हालत, देखेंगे ये हालत सेहत में है या हालत मरज में, किस तसरुफ के बारे में, जो तसरुफ मुनज्जस हो। और अगर वो एक तसरुफ की निस्बत मौत की तरफ कर रहा है, तो फिर इस सूरत, जब उसने खुद ही अपने मुंह से मौत की तरफ निस्बत कर दी, तो अब ये नहीं देखेंगे कि ये इस हालत सेहत में है या हालत मरज में है, कुछ देखने की जरूरत नहीं। जब मौत की तरफ निस्बत की है तो वो कितने में नाफिज होगा, सुलुस के अंदर। ज़ाब्ता समझ में आ गया। अब देखिए भाई, कहते हैं अल इबरतु लिहाल अल-अक्दी फी तसर्रुफ अल-मुनज्जज़ी, तसर्रुफ मुनज्जज में अक्द की हालत का एतबार है, यानी अक्द करने वाले की हालत का एतबार है। फइन काना फी सेहती, बस अगर ये तसर्रुफ मुनज्जज़ जो है सेहत की हालत में हुआ, फमिन कुल्लि मालिही, तो ये नाफिज होगा कुल माल में से। वह इल्ला, और अगर ऐसा ना हो, यानी हालत सेहत में ना हो, फमिन सुलुसी ही, तो फिर सुलुसे माल में से नाफिस होगा, तिहाई माल में से। वल मुजाफु इला मौती ही मीना सुलुसी, और वो तसरुफ जिसकी निस्बत अपनी मौत की तरफ करे तसरुफ करने वाला, मीना सुलुसी, वो कितने में नाफिस होगा, सुलुस में नाफिस होगा। वह इनका नफिस सेहत, अगरचे वो सेहत की हालत में हो। माना समझ में आ गया। अब शारह यही तफसील बयान करेंगे। कहते हैं तसर्रुफुल मुनज्जज़ु हुवल्लज़ी औजबा हुक्मुहु फिल हाल, कि तसर्रुफ मुनज्जज़ हुवल्लज़ी, वो तसर्रुफ है, औजबा हुक्मुहु ऐ असबता हुक्मुहु, जो साबित कर देता है अपने हुक्म को फिलहाल। तसरुफ मुनज्जज वो है जो अपना हुक्म फिलहाल, यानी उसी वक्त साबित कर देता है। एक आदमी ने अपने गुलाम से कहा अंता हुर्रुन, ये कौन सा तसरुफ है, तसरुफ मुनज्जज, क्योंकि ये फौरन अपना हुक्म साबित करेगा। अंता हुर्रुन, इसका हुक्म क्या है, गुलाम आजाद हो जाएगा, तो ये इसका हुक्म फौरन साबित हो जाता है। ये तो ये तसरुफ मुनज्जज अपना हुक्म यानी आजादी को फौरन ही साबित कर देगा। बात समझ में आ गई। تو کہتے ہیں تصرف المنجز هو الذي اوجب حکمه في الحال, کہ تصرف منجز وہ تصرف ہے جو ثابت کر دیتا ہے اپنے حکم کو في الحال ہی, یعنی اسی حالت میں ہی. والمضاف الى الموت, اور وہ تصرف جو موت کی طرف مضاف ہو, ما وہ تصرف ہے, اوجب حکمه بعد موته, جو ثابت کرتا ہے اپنے حکم کو بعد موته, اس تصرف کرنے والے کی موت کے بعد. کا انت حر بعد موتی, جیسے کوئی شخص یہ کہے اپنے غلام سے کہ تو آزاد ہے میرے مرنے کے بعد, تو دیکھو اس کی نسبت کس کی طرف کر دی, اپنی موت کی طرف. او ھذا لزید بعد موتی, یہ یوں کہتا ہے کہ یہ جو میرا مال ہے یہ زید کے لیے ہے میرے مرنے کے بعد. ففی المنجز تعتبر حالۃ التصرف, پس منجز تصرف کے اندر تصرف کرنے والے کی حالت معتبر ہے. فان کان صحیحا فی تلک الحال, پس اگر وہ تصرف کرنے والا تندرست تھا اس حالت میں, ينفذ من کل ماله, تو یہ تصرف نافذ ہو جائے گا اس کے سارے مال میں سے. وان کان مریضا, اور اگر وہ تصرف کرنے والا مریض تھا, ينفذ من الثلث, تو یہ تصرف نافذ ہوگا اس کے ثلث مال میں سے. فالمراد التصرف الذي هو انشاء, بس یہاں جو تصرف ذکر ہو رہا ہے اس سے مراد وہ تصرف ہے, الذي هو انشاء, جو انشاء ہو, جو کیا ہو, انشاء ہو, یعنی جس میں کسی ایک چیز کو وجود دے رہا ہو. دیکھو وہ کیا کہہ رہا ہے اپنے غلام سے, انت حر, تو کیا ہے, آزاد ہے, آزاد. تو دیکھو آزادی کو وہ وجود دے رہا ہے, خبر نہیں دے رہا, کیونکہ خبر دے گا پھر تو جھوٹی خبر ہے, وہ تو غلام ہے آزاد تو نہیں ہے, بلکہ یہاں وہ کیا کر رہا ہے, آزادی کو وجود دے رہا ہے, یعنی غلام کو آزاد کر رہا ہے. تو کہتے ہیں فل مراد التصرف الذي هو انشاء, تو مراد اس سے وہ تصرف ہے جو کہ انشاء ہو. ويكون فيه معنى التبرع, اور اس کے اندر تبرع والا معنی بھی ہو, اس کے اندر اس میں تبرع والا معنی بھی ہو. تبرع کا معنی ہے کوئی کام ثواب کی نیت سے کرنا, کوئی کام احسان کے طور پر کسی پر کرنا. دیکھو غلام کو آزاد کر رہا ہے, اب یہ اس پر لازم تو نہیں تھا, تو جو کام لازم نہ ہو اور انسان کرے اس کو کیا کہتے ہیں, تبرع, بھائی اپنی طرف سے ثواب کی نیت سے جو کام کرتا ہے, احسان کے طور پر جو کرتا ہے وہ کیا ہے, تبرع. اپنے غلام کو آزاد کر رہا ہے, دیکھو اس پر لازم نہیں ہے اپنے غلام کو آزاد کرے, اور نیز یہ کیا کر رہا ہے, ثواب کی نیت سے کر رہا ہے, احسان کے طور پر کر رہا ہے. تو کہتے ہیں تصرف سے مراد وہ تصرف ہے, ہوا انشاء, ان جو انشاء ہو, یکون فیہ معنی التبرع, اور اس کے اندر تبرع والا معنی بھی ہو, یعنی احسان والا معنی بھی ہو. حتی ان الاقرار بالدین فی المرض ينفذ من کل المال, انہوں نے کیا بتلایا کہ تصرف سے وہ تصرف مراد ہے جو انشاء کی قبیل سے ہو, انشاء کی قبیل سے ہو. اگر انشاء کی قبیل سے نہیں ہے, اخبار کی قبیل سے ہے, تو پھر وہ سارے مال میں بھی نافذ ہو جائے گا. جیسے ایک شخص اقرار کرتا ہے, اقرار کرتا ہے مرض الموت کے اندر کہ میں نے زید کا 10 لاکھ روپیہ دینا ہے, تو یاد رکھیے اب یہ سارا 10 لاکھ روپے دینا پڑے گا, کیونکہ یہ انشاء نہیں کر رہا, زید کو 10 لاکھ دینے کا اعلان نہیں کر رہا, یہ صرف خبر دے رہا ہے کہ معلوم ہوا میرے ذمے پرانے, میرے ذمے پہلے سے ہی زید کے کتنے ہیں, 10 لاکھ روپے, وہ میرے ذمے ہیں, تو خبر دے رہا ہے. تو اخبار کی صورت میں سارے مال کے اندر وہ نافذ ہو جائے گا, اب 10 لاکھ دینے پڑیں گے. بھائی بات سمجھ میں آ گئی, تو یہ اقرار ہے, دین کا اقرار کر رہا ہے, اور دین کیا ہوتا ہے, وصیت پر مقدم ہوتا ہے. آپ کو میں نے بتلایا تھا جب کسی شخص کا انتقال ہو جائے تو اس سب سے پہلے اس کے کفن دفن کا بندوبست کیا جاتا ہے اس کے مال میں سے, پھر اس کے دیون ادا کرتے ہیں چاہے سارا مال ہی کیوں نہ ختم ہو جائے, پھر جو مال بچ جائے اس کے ثلث میں وصیت نافذ کرتے ہیں, پھر جو باقی 2 ثلث بچ جائیں وہ وارثوں کو دے دیتے ہیں. تو دین کا درجہ کون سا ہے, دوسرا درجہ ہے, اور وہ وصیت پر بھی مقدم اور وہ وارثوں پر بھی مقدم. تو دین سب پر مقدم ہے, لیکن اس دین میں پھر یاد رکھنا, ایک وہ دین ہے جس کا اقرار وہ صحت کی حالت میں کرتا ہے, یا ایک وہ دین ہے جس پر گواہ موجود ہیں, یا ایک وہ دین ہے جس کا سب کو پتا ہے پہلے سے ہی, سب کے سامنے ایک معاملہ ہوا تھا. तो वो देन जिसका इकरार वो सेहत की हालत में करे, या वो देन जिस पर गवाह मौजूद हो, या वो देन जिसका सबको पता हो, ये वाले जो दुयून हैं ये दुयून सेहत कहलाते हैं। और मरजुल मौत में जिस देन का वो इकरार करे वो देन मरज कहलाता है। बात समझ में आ गई? तो फिर इन दुयून में फर्क किया जाएगा। सबसे पहले जो दुयून सेहत हैं जिनका सेहत की हालत में इकरार किया या जिस पर गवाह हैं या जिसका सबको पता है, तो पहले उन दुयून सेहत को अदा किया जाएगा। जब वो अदा हो जाएंगे फिर दैन मरज की तरफ आएंगे, फिर वो अदा करेंगे। अब जो बाकी माल बच गया उसमें वसीयत भी नाफिज करेंगे और वारिसों को भी देंगे। बात समझ में आ गई? तो बतलाने का मकसद यह था कि दैन सेहत मुकदम है दैन मरज पर। दैन मरज भी कुल माल में आता है और दैन सेहत भी कुल माल में, लेकिन अगर दोनों जमा हो जाएं तो तरजीह किसको है? दैन सेहत को तरजीह है भाई। नाफिज दोनों को करना है, लेकिन इन दोनों में से फिर पहले दैन सेहत को नाफिज करना है। और अगर मरजुल मौत में कोई शख्स इकरार करता है कि मैंने जैद का 10 लाख रुपया देना है, तो आप फौरन ये ना हुक्म लगा दें कि ये दैन मरज है, क्योंकि हो सकता है मरजुल मौत में वो इकरार कर रहा है लेकिन इस पर गवाह भी मौजूद हैं। जब गवाह मौजूद हैं फिर तो ये क्या हुआ? दैन सेहत हुआ भाई। इकरार तो वो है ना जिसमें कोई गवाह वगैरह नहीं होते, और यहां तो गवाह मौजूद हैं तो इसको तो दैन सेहत ही शुमार करेंगे। या वो मरजुल मौत में कहता है मैंने जैद के 10 लाख रुपए देने हैं, लेकिन ये ऐसा देन है जिसका सब लोगों को पता है, तो इसको फिर दैन मरज नहीं शुमार करेंगे, ये तो सबको पता है, ये दैन सेहत ही शुमार होगा। दैन मरज वो है जिसका इकरार उसने पहले नहीं किया था, किसी को पता नहीं उसका, कोई गवाह वगैरह नहीं, लोगों को नहीं पता, अब वो मरजुल मौत में इकरार करता है, तो ये है दैन मरज। और अगर दैन का उसने सेहत की हालत में इकरार किया या उस पर गवाह मौजूद हैं या सब लोगों को पता है, तो वो दैन सेहत कहलाएगा, चाहे मरजुल मौत में भी उस पर तकल्लुम वो क्यों ना कर दे। बात समझ में आ गई? ये माना है हत्ता अन अल इकरार बिद्दैन फिल मरज यनफुज़ मिन कुल्लिल माल, यहां तक कि दैन का जो इकरार है फिल मरज मरजुल मौत में, यनफुज़ मिन कुल्लिल माल वो नाफिज होगा सारे माल के अंदर, वन निकाह फिल मरज बि महरिल मिस्ल यनफुज़ मिन कुल्लिल माल, और इसी तरह निकाह जो है मरजुल मौत में महरे मिसल के बदले ये नाफिज हो जाएगा पूरे माल में से। क्योंकि ये बात पहले गुजर चुकी है कि निकाह क्या है? इंसान की हाजत असली है, और हाजत असली के अंदर चाहे सारा माल ही क्यों ना लग जाए वो लगाना पड़ेगा। तो यहां पर भी निकाह जब वो करता है तो जितने माल पर वो निकाह कर रहा है मरजुल मौत में, वो माल नहीं देंगे औरत को बल्कि महरे मिसल का एतबार करेंगे, महरे मिसल का। हां, अगर औरत से निकाह महरे मिसल से कम में किया है फिर तो कम देंगे उस औरत को जो कम है, क्योंकि जायद को उसने खुद ही छोड़ दिया है। और अगर उसने महरे मिसल से ज्यादा पर निकाह किया है तो फिर औरत को महरे मिसल देंगे, जायद नहीं देंगे, क्योंकि यहां वो उसको अपनी हाजत असली में लगा रहा है। निकाह इंसान की हाजत असली है, लेकिन हाजत असली में उतना ही लगाएंगे जितनी जरूरत है, और जरूरत यहां महरे मिसल से पूरी हो रही है तो जायद नहीं देंगे उस औरत को। बात समझ में आ गई? तो कहते हैं वन निकाह फिल मरज बि महरिल मिस्ली यनफुज़ मिन कुल्लिल माली, और इसी तरह निकाह जो है मरजुल मौत के अंदर महरे मिसल के साथ ये नाफिस होगा पूरे माल में। व अम्मल मुजाफ इलल मौती, और बाकी वो तसरुफ जिसकी निस्बत की गई हो मौत की तरफ, फयुअतबरु मिन अस्सुलुसी, तो उसका एतबार किया जाएगा सुलुस माल में से, सवा उनका नफीजा मनी सेहत या जमनिल मरजी, बराबर है कि वो सेहत के जमाने में हो या मरज के जमाने में हो, यानी दोनों बराबर हैं इसके अंदर। जब मौत की तरफ निस्बत की है तो सुलू से ही मोतबर होगा। व मरज उन सामीन हु का सेहती, और ऐसा मरज जिससे वो शख्स तंदुरुस्त हो गया का सेहती, वो सेहत की तरह है। मैंने बताया मरजुल मौत का पता किससे चलेगा? मरने से। जब वो मरेगा तब हमें पता चलेगा ये मरजुल मौत था, इस पे अब मरजुल मौत वाले अहकाम जारी होंगे सारे। और अगर वो तंदुरुस्त हो गया तो फिर इसको मरज नहीं शुमार करेंगे, इस इस मर्ज के अंदर जितने उसने इकरार वगैरह किए हैं वो सेहत वाले इकरार शुमार होंगे, क्योंकि वो तंदुरुस्त हो गया है, वो इस मर्ज से मरा नहीं। तो ये मर्ज जिससे इंसान तंदुरुस्त हो जाए वो भी किसके दर्जे में है, सेहत के दर्जे में है। ये माना है वह मर्ज उन सहा मिन्हू, और ऐसा मर्ज जिससे वो तंदुरुस्त हो जाए का सेहती, वो भी किसकी तरह है, सेहत की तरह है, यानी उसका भी वही हुक्म है। व इताकुहु व मुहाबातुहु व हिबतुहु व जमानुहु वसीयतुन। मरजुल मौत के अंदर अगर कोई शख्स अपने गुलाम को आजाद करे तो याद रखो ये इताक वसीयत के दर्जे में है। कि आजादी किस में, किस हालत में आजाद कर रहा है, मरजुल मौत में, और मरजुल मौत के अंदर जो तसरुफ किया जाए वो कितने में नाफिज होता है, सुलुस में। तो गोया ये इताक वसीयत है, ये इताक क्या है, वसीयत के दर्जे में है। इसी तरह मुहाबात, मुहाबात पहले भी ये लफ्ज गुजरा है, मैंने बतलाया था भाई, मुहाबात कहते हैं सहूलत देना, किसी के साथ नरमी करना, यानी बैर वगैरह में किसी के साथ नरमी करना। और मसलन मैंने उसकी मिसाल भी जिक्र की थी, आपके पास 10 लाख की गाड़ी है और आपको भी पता है इसकी कीमत 10 लाख है, और आप वो अपने साथी को 5 लाख में दे देते हैं, तो ये मुहाबात है, आपने उसके साथ बै में नरमी कर दी। आपको भी पता था गाड़ी 10 लाख की है लेकिन आपने 5 लाख में गाड़ी जैद को फरोख्त कर दी, गोया आप उसको 5 लाख का वैसे ही फायदा देना चाहते हैं। तो इसको क्या कहते हैं, मुहाबात, यानी बै वगैरह में किसी के साथ नरमी करना। तो मुहाबात जब अगर कोई शख्स करे मरजुल मौत में, यानी कोई चीज कीमत से कम पर किसी को दे, तो ये मरजुल मौत में तसरुफ कर रहा है और अपना जायद माल दूसरे को देना चाह रहा है, तो ये भी वसीयत है। इसका एतबार भी किससे करेंगे, सुलुस में से। मसलन एक शख्स ने, मैंने बतलाया, जैद को 10 लाख वाली गाड़ी कितने की दे दी, 5 लाख में, तो गोया वो 5 लाख जैद को दे रहा है, तो इस 5 लाख को वसीयत शुमार करेंगे और देखेंगे ये सुलू से माल में से निकल आते हैं या नहीं। अगर निकल आते हैं तो फिर ठीक है, जैद को दे देंगे वो 10 लाख वाली गाड़ी 5 लाख में, और अगर नहीं निकलते तो फिर जितना सुलूस के बकदर होगा उतना जैद के लिए कमी कर देंगे और बाकी उसे ले लेंगे। वह हिबा तुहू, और इसी तरह किसी को हिबा करना, तोहफे के तौर पर कोई चीज देना, जैसे मसलन एक शख्स ने कहा मरजुल मौत के अंदर जैद को 10 लाख रुपए तोहफे के तौर पर दे दिए, तो ये 10 लाख सारे जैद को नहीं देंगे क्योंकि ये मरजुल मौत में तोहफा दे रहा है, वो वसीयत के हुक्म में है, तो सुलुस के अंदर वसीयत नाफिज होगी, तो सुलुस में से जितने लाख बनते हैं वो दे देंगे जैद को और बाकी उससे वापस ले लेंगे। सूरत समझ में आ गई। इसी तरह व जमानुहू, कोई शख्स मरजुल मौत में किसी को जमानत देता है कि मसलन ये चीज खरीद लो, अगर इसमें नुकसान हुआ तो मैं जामिन हूं, मेरे से पैसे ले लेना, तो ये किस हालत में कर रहा है ये अकद, मरजुल मौत में, तो इस सूरत में ये भी सुलुस से मोतबर होगा। तो सुलुस के, तो अगर उसको जमान अदा करना पड़ गया तो सुलुस में से जितना निकलता है वो दे दिया जाएगा, बाकी नहीं दिया जाएगा। ये माना है व इताकुहु व मुहाबातुहु व हिबतुहु व जमानुहु वसीयतुन। मरजुल मौत में मुबतला शख्स का अपने गुलाम को आजाद करना या मुहाबात करना मरजुल मौत में, या हिबा करना या जमानत देना वसीयतुन, ये सब क्या हैं, वसीयत हैं, यानी इनका हुक्म वसीयत वाला है क्योंकि ये मरजुल मौत में ये तसरुफात कर रहा है। फइन हाबा फआतक फहिय अहक वहुमा फी अक्सिही सवाउन। सूरत मसला ये, एक शख्स ने मरजुल मौत में मुहाबात भी की और अपना एक गुलाम भी आजाद किया, पहले मुहाबात की और फिर गुलाम आजाद किया, और वो दोनों सुलुस में से पूरे नहीं होते। मुहाबात और एताक, हम दोनों को नाफिज करना चाहते हैं लेकिन दोनों तसरुफात किस हालत में हैं, मरजुल मौत में, सुलुस में से दोनों पूरे नहीं होते, तो फिर क्या करेंगे। कहते हैं भाई मुहाबात मुकद्दम है एताक पर, इमाम साहब के नजदीक मुहाबात उसको तरजीह है किस पर, एताक पर, इसलिए क्योंकि मुहाबात अक़्द मुआवजा के जिम्मन में हुआ है, बैर होती है ना इसमें, तो इसमें क्या होता है अक़्द मुआवजा, और एताक वो तो तबर्रुअ है, अपनी तरफ से आजाद कर रहा है, इस पर तो कोई लाजिम नहीं था। तो एक है आकदे मुआवजा और एक है आकदे तबर्रो। तो आकदे मुआवजा को तरजीह है भाई, उसको पूरा करना अब जरूरी है भाई, क्योंकि उसमें कुछ चीज आप दे रहे हैं तो इवज में दूसरे से भी कुछ ले रहे हैं, तो वो जरूरी है। और एताक वो तो तबर्रो है, वो तो क्या है, तबर्रो है भाई। वो जो आकदे मुआवजा होता है वो तो आप पर लाजिम होता है, वो आपको करना पड़ता है, और ये जो एताक है ये तो लाजिम नहीं है, ये क्या है, तबर्रो। तो इमाम साहेब फरमाते हैं कि मुहाबात को तरजीह है किस पर, एताक पर। लिहाजा अब मसला क्या है, वो शख्स मरजुल मौत में मुबतला, उसने पहले मुहाबात की और उसके बाद एताक किया, मुहाबात में भी कुछ पैसे उसने छोड़े हैं और एताक के अंदर पूरा गुलाम हाथ से निकल रहा है, तो ये सुलुस के अंदर देखेंगे, किसमें, सुलुस में से अगर ये दोनों चीजें हो सकती हैं तो दोनों कर दी जाएंगी, मुहाबात भी जितनी उसने की है वो कर दी जाएगी और गुलाम भी आजाद हो जाएगा। और अगर सुलुस में से ये दोनों पूरे नहीं होते, एक पूरा होता है, या मुहाबात हो सकती है या एताक, तो इमाम साहब के नजदीक मुहाबात को तरजीह है, लिहाजा मुहाबात कर लेंगे। बात समझ में आ गई, सूरत समझ में आ रही है, फिर सुनो। पहले क्या किया है उसने, मुहाबात, तरतीब भी याद रखना, पहले मुहाबात की है फिर एताक किया है। तो इमाम साहब क्या फरमाते हैं, तरजीह किसको है, मुहाबात को, और नीज मुहाबात उसने पहले भी की है, तो उसकी दो वजहें हो गई तरजीह की, लिहाजा सुलुस में से अगर दोनों नहीं निकलते फिर किसको कर दो, मुहाबात कर दो। और एताक, एताक फिर मुफ्त में नहीं होगा, एताक भी हम कर देंगे लेकिन जा गुलाम जाएगा और जाकर अपनी सारी कीमत लाकर कमाकर देगा, नाफिज तो हम कर देंगे लेकिन वो अपनी कीमत लाकर कमाकर देगा भाई। और अगर उसने एताक पहले किया मरजुल मौत में और उसके बाद मुहाबात की, तो तरजीह किसको है, मुहाबात को। इमाम साहब के नजदीक मुहाबात को तरजीह है, लेकिन यहां एताक की भी वजह तरजीह आ गई, क्योंकि पहले एताक किया है तो मुकद्दम करना भी तो तरजीह है ना, मालूम हो वो किसको तरजीह दे रहा है, तो क्योंकि उसने एक तसर्रुफ पहले किया है तो तकदीम की वजह से एक वजह तरजीह आ गई, तो एताक की भी वजह तरजीह आ गई और मुहाबात की भी। एताक की वजह तरजीह क्या कि उसने पहले एताक किया है, और मुहाबात की वजह तरजीह क्या कि यह अकदे मुआवजा है और उसको तरजीह होती है, तो दोनों की वजह तरजीह आ गई, तो दोनों बराबर हो गए, दोनों क्या हो गए, बराबर हो गए। लिहाजा इस सूरत में उस सुलुस में से निसफ गुलाम के हक में चला जाएगा और निसफ मुसहाबात के हक में चला जाएगा, तो निसफ रियायत गुलाम में कर देंगे और बाकी के अंदर वो सियाया करेगा, जाकर कमा कर ला कर देगा, मुफ्त नहीं आजाद होगा। और निसफ वो रियायत किस में कर देंगे, मुहाबात में कर देंगे, और जो बाकी होगा वो वसूल कर लेंगे। सूरत समझ में आ गई, फिर सुनो, अगर मुहाबात मुकदम हो और एताक बाद में हो तो मुहाबात को तो वैसे भी तरजीह है, फिर वो मुकद्दम भी हो गया, लिहाजा एताक उसके मुकाबले में नहीं आएगा, सारा सुलुस किस में नाफिज कर देंगे, मुहाबात ही के अंदर। बात समझ में आ गई। और अगर एताक मुकद्दम किया है और मुहाबात बाद में किया है तो एताक की वजह तरजीह भी आ गई और मुहाबात की वजह तरजीह भी मौजूद है, तो दोनों बराबर हो गए, तो अब वो निसफ आधा आधा दोनों की तरफ कर देंगे। आगे तफसील वो खुद भी बयान कर रहे हैं, देखिए भाई, कहते हैं फइन हाबा फआताका, बस अगर उस मरीज ने मुहाबात की, फआताका फिर एताक किया, फहिया अहक्कु, तो मुहाबात ज्यादा लायक है। हिया जमीर किसको राजे, मुहाबात को, क्योंकि एक है एताक भाई, एताक के आखिर में तो कोई गोलता नहीं मिली हुई और मुहाबात के आखिर में गोलता है, तो उसके लिए कहा फहिया, वाहिद मुअन्नस की जमीर राजे कर दी। बात समझ में आ रही है, तो फहिया अहक्कु, तो मुहाबात जो है वो ज्यादा लायक है, यानी उसमें वो सुलुस उसके अंदर नाफिज कर देंगे। वहुमा फी अक्सी ही सवा उन, और ये दोनों जो हैं यानी एताक और मुहाबात, फी अक्सी ही इसके बराक सूरत में सवा उन बराबर हैं, अगर पहले क्या किया एताक और फिर क्या किया मुहाबात, फिर दोनों बराबर। एताक की वजह तरजीह क्या, وہ مقدم ہے. محابات کی وجہ ترجیح کیا؟ کہ وہ عقد معاوضہ ہے. تو دونوں کی وجہ ترجیح موجود, دونوں برابر ہو گئے. سورۃ المحابات ثم الاعتاق, اب بیان کرنے لگے ہیں, کہتے ہیں محابات اور پھر اعتاق کی جو صورت ہے وہ یہ ہے, باع عبدا, کہ ایک شخص نے بیچا ایسا غلام, قیمتہ مئتان, جس کی قیمت کتنی تھی؟ 200 تھی. بھئی عبدا نکرہ آیا اور قیمتہ مئتان یہ پورا جملہ ہے. قیمتہ مبتدا اور مئتان اس کی خبر, مبتدا خبر مل کر جملہ اسمیہ, اور جملہ اسمیہ آ گیا نکرہ کے بعد, اور جملہ اسمیہ کس کے حکم میں ہوتا ہے؟ نکرہ کے حکم میں. تو نکرہ کے بعد نکرہ آیا تو یہ اس کی صفت بنے گا. تو عبدن موصوف اور قیمتہ مئتان اس کی صفت. اب ترجمہ سنو, باع عبدن قیمتہ مئتان, بیچا مریض نے, مرض الموت والے نے, اس نے بیچا ایسا غلام, قیمتہ مئتان, جس کی قیمت 200 درہم تھی. اس غلام کو اس نے بیچا بمئتین, 100 کے بدلے میں. 200 والا, ادھر دیکھو بھائی, صورت سمجھ لو. ایک شخص کے دو غلام ہیں, وہ جو مریض ہے مرض الموت میں, اس کے دو غلام ہیں بس, اور کوئی مال اس کا ہے ہی نہیں, دو غلام ہیں. اور ان دونوں میں سے ایک غلام 200 درہم والا ہے اور ایک غلام 100 درہم والا ہے. توجہ ہے, مریض ہے مرض الموت میں, اس کا اور کوئی مال نہیں, صرف دو غلام ہیں, ایک غلام ہے 200 درہم والا اور ایک غلام ہے 100 درہم والا. اب اس نے کیا کیا, 200 درہم والا غلام وہ کسی کو بیچ دیا 100 درہم میں, معلوم ہوا وہ اس کو 100 درہم ویسے دینا چاہتا ہے, وہ خریدار کو وہ 100 درہم ویسے دینا چاہتا ہے, اور 100 درہم والے غلام کو اس نے آزاد کر دیا. پہلے محابات کی ہے اور اس کے بعد اعتاق کیا ہے. دوبارہ دیکھیے بھائی, کہتے ہیں سورۃ المحابات ثم الاعتاق, محابات اور پھر اعتاق کی صورت جو ہے, باع عبدا قیمتہ مئتان بمئتین, کے بیچا اس مرض الموت والے نے ایسے غلام کو جس کی قیمت 200 درہم تھی, اس کو بمئتین, 100 درہم کے بدلے بیچ دیا. ثم اعتق عبدا قیمتہ مئتن, پھر اس نے آزاد کیا ایسا غلام جس کی قیمت 100 درہم تھی. ولا مال له سواهما, اور اس شخص کا ان دونوں کے علاوہ اور کوئی مال نہیں ہے. تو یصرف الثلث الى المحاباتی, ترجیح کس کو ہے؟ محابات کو. تو یصرف الثلث الى المحاباتی, تو وصیت والے ثلث کو پھیرا جائے گا الى المحاباتی, کس کی طرف؟ محابات کی طرف. محابات کی طرف پھیر دیا, کل مال کتنے درہم ہو گیا؟ ایک غلام 200 والا ہے, ایک 100 والا ہے, کل مال کتنا؟ 300 درہم ہو گیا. اور 300 درہم کا ثلث کتنا؟ 100 درہم. اور 100 درہم سے تو یہ دونوں نہیں ہو سکتے, محابات بھی 100 درہم کی ہے اور غلام بھی 100 درہم والا آزاد کیا ہے, تو تصرف جو کیے وہ 200 درہم والے کیے, اور ثلث کتنا بنتا ہے؟ 100 درہم بنتا ہے. تو وہ ثلث کس کی طرف پھیر دیں گے؟ محابات کی طرف. تو محابات ٹھیک ہو گئی, اس نے 200 کا غلام کتنے میں دے دیا؟ 100 میں. البتہ جو دوسرا غلام آزاد کیا, اب وہ مفت آزاد نہیں ہوگا, وہ جا کر پوری قیمت کما کر لا کر دے گا, کیونکہ ثلث میں سے اس کے حصے میں کچھ بھی نہیں آیا, پھر وہ آزاد ہو جائے گا جب ادائیگی کر دے گا. تو کہتے ہیں یصرف الثلث الى المحابات, تو پھیر دیا جائے گا اس ثلث کو محابات کی طرف. ویسعى المعتق فی کل قیمته, اور سعی کرے گا یعنی کوشش کرے گا, کمائی کرے گا, یا یوں کہیں مزدوری کرے گا, المعتق وہ جو آزاد کیا ہوا غلام ہے, فی کل قیمته, اپنی پوری قیمت میں, پوری قیمت لا کر کما کر دے گا. آزاد وہ ہو گیا لیکن پابند ہے, جائے گا اور جا کر پوری قیمت کی ادائیگی کرے گا. بات سمجھ میں آ گئی. وَالصُّورَةُ الْعَكْسِ, اور اس کی برعکس صورت بھائی, کہ پہلے اعتاق ہو اور پھر محابات ہو. کہتے ہیں اس کی برعکس صورت جو ہے کہ اعتق العبد الذي قيمته 100, کہ اس نے آزاد کیا اپنے اس غلام کو جس کی قیمت 100 درہم تھی. ثم باع العبد الذي قيمته 200 ب100, پھر اس نے بیچ دیا اس غلام کو جس کی قیمت 200 درہم تھی, اس کو بیچ دیا 100 درہم کے بدلے. تو یقسم الثلث, تو اب دونوں برابر ہو گئے نا, پہلے کیا کیا؟ اعتاق, اور پھر کیا کیا؟ محابات. تو دونوں کی وجہ ترجیح آ گئی تو دونوں برابر. تو اب وہ جو وصیت والا ثلث ہے وہ اب صرف محابات یا صرف اعتاق کی طرف نہیں پھیریں گے بلکہ دونوں میں تقسیم کر دیں گے. تو ثلث کتنا تھا؟ 100 درہم. تو 50 درہم کا فائدہ کس کو دے دیں گے؟ محابات والے کو. اور 50 درہم کا فائدہ اعتاق یعنی وہ غلام کو دے دیں گے. بات سمجھ؟ تو معلوم ہوا غلام کی قیمت ہے 100 درہم, تو 50 اس میں سے مفت آزاد ہو گیا اور 50 میں جا کر وہ سائی کرے گا, کما کر لا کر دے گا. غلام تو آزاد ہو گیا لیکن 50 درہم کما کر لا کر دے گا. اور محابات والا, اس کو 200 درہم والا غلام کتنے کا دیا تھا؟ 100 درہم کا, لیکن اس کے حصے میں کتنے آئے؟ 50 درہم. تو اب اس کو 100 درہم کی رعایت نہیں ہوگی بلکہ کتنے درہم کی رعایت ہوگی؟ 50 درہم کی رعایت ہوگی. جب 50 درہم کی رعایت ہوئی تو 200 والا غلام کتنے کا دے دیں گے؟ اس کو 150 میں دے دیں گے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں یقسم الثلث وهو المئة بینهما نصفین, تو تقسیم کر دیا جائے گا اس ثلث کو یعنی وہ جو کل مال کا ثلث ہے, وهو المئة اور وہ 100 درہم ہے, بینهما ان دونوں کے درمیان, نصفین آدھا کر کے, فالعبد المعتق يعتق نصفه مجانا, پس وہ غلام جو ہے جس کو آزاد کیا گیا, یعتق نصفه مجانا, اس کا نصف تو آزاد ہو جائے گا مفت ہی, مجانا مفت مفت ہی, ویسعى في نصف قیمته, اور باقی آدھی قیمت میں وہ سعی کرے گا یعنی 50 درہم کما کر لا کر دے گا, وصاحب المحابات, اور محابات والا جو ہے, یأخذ العبد الآخر, وہ دوسرے غلام کو لے لے گا یعنی وہ جو 200 درہم والا غلام ہے اس کو لے لے گا, بـ150 150 درہم کے بدلے میں. وقالا, اور صاحبین فرماتے ہیں, عتقہ اولا فیہما, صاحبین فرماتے ہیں ان دونوں صورتوں میں آزادی اولا ہے. وہ فرماتے ہیں کہ عتق اولا ہے. عتق کیوں بھائی؟ عتق کیوں اولا؟ کہتے ہیں اس لیے کیونکہ اعتاق جو ہے وہ فسخ کو قبول نہیں کرتا. ایک آدمی اپنے غلام کو آزاد کر دے, اب یہ آزادی فسخ نہیں کر سکتا, اب وہ آزاد ہو گیا, اب کوئی صورت نہیں آزادی کو فسخ کرنے کی. جبکہ محابات فسخ ہو سکتی ہے. کیسے؟ کیونکہ محابات بیع کے ضمن میں ہوتی ہے. کس کے ضمن میں؟ اور بیع کبھی کبھار فسخ ہو جاتی ہے یا نہیں؟ بیع تو کبھی کبھار فسخ بھی ہو جایا کرتی ہے. تو محابات میں تو فسخ کا احتمال ہے لیکن اعتاق میں فسخ کا احتمال نہیں. تو اعتاق اولا ہوا تو اعتاق کو ترجیح دیں گے. لہذا محابات بھی کی ہے اور اعتاق بھی کیا ہے, تو پھر ترجیح کس کو ہوگی؟ اعتاق کو ترجیح ہوگی. تو کہتے ہیں وقالا عتقہ اولا فیہما, صاحبین فرماتے ہیں کہ اس غلام کی آزادی جو ہے وہ اولا ہے دونوں صورتوں میں, لأنه لا يلحقه الفسخ, اس لیے کیونکہ آزادی جو ہے اس کو فسخ لاحق نہیں ہو سکتا, اس کے ساتھ فسخ نہیں مل سکتا. لہو, امام صاحب کی دلیل یہ ہے کہ ان المحابات اقوى, کہ محابات جو ہے وہ زیادہ قوی ہے, لأنها في ضمن عقد المعاوضة, اس لیے کیونکہ محابات جو ہے وہ عقد معاوضہ کے ضمن میں ہے, عقد معاوضہ کے ضمن میں ہے, اس کے اندر ہے. لیکن ان وجد اولا, لیکن اگر وہ آزادی پہلے پائی گئی, امام صاحب کے نزدیک ترجیح کس کو ہے؟ محابات کو. لیکن اگر آزادی پہلے پائی گئی, اعتاق پہلے ہوا, پھر اس کی بھی وجہ ترجیح آ جائے گی اور پھر وہ محابات کے برابر ہو جائے گا, اور پھر وہ جو ثلث ہے دونوں میں آدھا آدھا تقسیم ہو جائے گا. بات سمجھ میں آ گئی؟ لیکن ان وجد اولا, لیکن اگر عتق جو ہے وہ پہلے پایا گیا, وہ لا یحتمل الدفع, اور وہ دفع کرنے کا احتمال بھی نہیں رکھتا کہ وہ محابات کو دفع کر دے, محابات پر غالب آ جائے اور سارا مال ہم کس کی طرف پھیر دیں؟ عتق کی طرف. ایسا نہیں کر سکتے. کیوں نہیں کر سکتے؟ کیونکہ عتق بے شک مقدم ہو گیا, اس کو ترجیح ہو گئی, لیکن محابات میں بھی تو ایک وجہ ترجیح موجود ہے. اگر اس میں وجہ ترجیح بالکل نہ ہوتی, پھر عتق اس کو ختم کر دیتا اور اس کو دفع کر دیتا اور سارا ثلث کس میں آ جاتا؟ اعتاق میں آ جاتا. بات سمجھ میں آ گئے؟ لیکن اعتاق محابات کو دفع نہیں کر سکتا, اس کو ختم نہیں کر سکتا, کیونکہ اس میں بھی وجہ ترجیح موجود ہے. یہ معنی ہے, کہتے ہیں لیکن ان وجد اولا, لیکن اعتاق اگر پہلے پایا گیا, وہ ہوا لا یحتمل الدفع, اور وہ محابات کو دفع کرنے کا احتمال بھی نہیں رکھتا, فیزاحم المحابات, تو پھر یہ مقابل ہو جائے گا محابات کے, تو پھر یہ محابات کے مقابل ہو جائے گا, دونوں برابر ہو جائیں گے, دونوں میں آدھا آدھا حصہ تقسیم کر دیں گے. ففی عتقه بین المحابتین نصف للاولى ونصف للآخرین. صورت مسئلہ یہ, ایک آدمی نے مرض الموت میں محابات کی کسی کے ساتھ, پھر اس کے بعد اس نے غلام کو آزاد کیا, اور اس کے بعد پھر دوبارہ محابات کی, تو یہ عتق آ گیا دو محابات کے درمیان. توجہ ہے جی. تو اب کیا کریں گے؟ کہتے ہیں کہ امام صاحب فرماتے ہیں کہ محابات جو ہے وہ اولا ہے عتق کے مقابلے میں. تو جب پہلے محابات ہے, ترتیب سمجھ میں آ رہی ہے, پہلے بھی محابات ہے, آخر میں بھی محابات ہے, درمیان میں کیا ہے؟ عتق ہے. اب صورت بنا لو کہ امام صاحب فرماتے ہیں جو محابات پہلے آئی, جو محابات پہلے آئی, اس کے مقابلے میں عتق اس کا مقابل نہیں بن سکتا, کیونکہ عتق کدھر ہے؟ عتق بعد میں ہے, اس پہلی کے عتق بعد میں ہے. محابات میں وجہ ترجیح بھی, ایک تو وجہ ترجیح ہے کہ وہ عقد معاوضہ کے ضمن میں ہے, اور دوسری وجہ ترجیح کیا آ گئی کہ وہ مقدم بھی ہے, لہذا عتق جو اس کے بعد آ رہا ہے وہ اس کا مقابل نہیں بن سکتا. ہاں, اس کے بعد ایک اور محابات ہے, ایک اور محابات ہے, توجہ ہے, اور اس دوسرے محابات سے پہلے اعتاق ہے, تو اعتاق اس دوسرے محابات کا مقابل بن جائے گا. کیوں بنے گا؟ کیونکہ اعتاق مقدم ہے, اس تو اس میں وجہ ترجیح ہے, اور محابات وہ عقد معاوضہ ہے, لہذا اس میں بھی وجہ ترجیح ہے, تو دونوں ایک دوسرے کے برابر ہو گئے. بات سمجھ میں آ رہی ہے؟ تو لہذا نصف ثلث جو ہے وہ اس پہلی محابات میں نافذ کر دیں گے, اور نصف ثلث جو ہے دوسری محابات اور عتق کے بیچ آدھا آدھا کر دیں گے. ترتیب سمجھ میں آ رہی ہے؟ پہلی محابات تو مقدم, اس کے مقابلے میں کوئی نہیں, لہذا آدھا حصہ اس کا ہو جائے گا, اور آدھا حصہ دوسری محابات کے ساتھ جو عتق برابر ہے ان دونوں کا ہو جائے گا, اور اس کو پھر وہ آدھا آدھا کر لیں گے. مثلا کل ثلث کتنا ہے؟ سو درہم. سو درہم, تو سو میں سے پچاس درہم پہلی محابات والے کے حصے میں آ جائیں گے, اور پچاس دوسری محابات اور اعتاق دونوں میں آ جائیں گے, یعنی پچیس پچیس ان دونوں کے درمیان آ جائیں گے. طریقہ سمجھ میں آ گیا؟ یہ معنی ہے ففی عتقه بین المحابتین, بس اس عتق کے جو دو محابتین کے درمیان ہو, نصف للاولى, نصف ثلث کس کے لیے ہوگا؟ پہلی محابات کے لیے, ونصف للآخرین, اور نصف ثلث جو ہے بعد والے دونوں کے لیے ہوگا. ترتیب سمجھ میں آ رہی ہے؟ وفی محابات بین عتقین, بھائی اس کے برعکس اگر صورت ہوئی, پہلے اعتاق کیا, پھر محابات کی, پھر اعتاق کیا, اب محابات آ گئی دو اعتاقوں کے درمیان, توجہ ہے, کیا ترتیب ہے؟ پہلے اعتاق, پھر محابات, پھر دوبارہ اعتاق. تو پہلا اعتاق جو ہے وہ مقدم ہوا, وجہ ترجیح اس میں ہے, اور اس کے بعد محابات آ رہی ہے, اور اس میں بھی وجہ ترجیح ہے کیونکہ وہ عقد معاوضہ ہے. تو پہلا اعتاق اور محابات یہ ایک دوسرے کے برابر ہو گئے, جب برابر ہو گئے تو مال کے دو حصے کر دیں گے, وہ جو ثلث ہے وصیت والا ثلث ہے وہ اس کے دو حصے کر دیں گے. تو مثلا وہ سو درہم ہیں, تو پچاس درہم کس کے حصے میں آ جائیں گے؟ اعتاق کے, اور پچاس درہم کس کے حصے میں آ جائیں گے؟ محابات کے, کیونکہ اعتاق اور محابات برابر ہو گئے نا, اعتاق مقدم ہے اور محابات عقد معاوضہ ہے, تو دونوں میں وہ تقسیم کر دیا. پچاس کس کے حصے میں آ گئے؟ اعتاق, پہلے اعتاق کے, اور پچاس کس کے حصے میں آ گئے؟ محابات کے حصے میں. پھر آخر میں ایک اور اعتاق بھی تو ہے, وہ اعتاق محابات کے مقابلے میں تو نہیں آ سکتا کیونکہ اس میں کوئی وجہ ترجیح نہیں, وہ مؤخر بھی ہے اور دوسری بھی کوئی وجہ ترجیح
نہیں,
وہ مؤخر ہے نا محابات سے، تو وہ محابات کا مقابل بن سکتا ہے؟ نہیں، تو محابات کے مقابلے میں تو اس کا کوئی اثر نہیں، لیکن پہلے اعتاق کے مقابلے میں تو وہ مقابل بنے گا، پہلا بھی اعتاق ہے اور آخر میں بھی کیا ہے؟ اعتاق. تو یہاں پر جو ہے دونوں اعتاق ہیں چونکہ، لہذا وہ جو پچاس درہم کس کے حصے میں آئے تھے؟ پہلے اعتاق کے، وہ دونوں اعتاقوں میں نصف نصف کر دیں گے. طریقہ سمجھ میں آ گیا؟ تو سو میں سے پچاس درہم کس کے حصے میں آ گئے؟ محابات کے حصے میں آ گئے، اور باقی کا پچاس دونوں اعتاقوں میں آدھا آدھا یعنی پچیس پچیس درہم ان کے حصے میں آ جائیں گے. طریقہ سمجھ میں آ گیا؟ تو کہتے ہیں وفی محابات بین عتقین، اور وہ محابات جو دو عتقوں کے درمیان ہو اس کے اندر، لہا نصف الثلثی، اس محابات کے لیے اس ثلث کا نصف ہوگا. کون سا ثلث؟ وہ جو وصیت والا ثلث ہوتا ہے، اس ثلث کے اندر ہم نافذ کر رہے ہیں یہ سارا کچھ نا، تو اس ثلث کا نصف کس کو مل جائے گا؟ اس محابات کو. ولہما نصفن، اور وہ جو دونوں اعتاق ہیں ان کے لیے نصف ہو جائے گا. بات سمجھ میں آ گئی؟ والعتق اولى عندهما فيهما، اور آزادی اولا ہے صاحبین کے نزدیک اس ان دونوں میں، ان دونوں صورتوں میں بھی صاحبین کیا فرماتے ہیں؟ آزادی اولا ہے محابات کے مقابلے میں. ووصيته بأن يعتق بهذه المئة عبد لا ينفذ بما بقي إن هلك درهم بخلاف الحج. سورۃ مسئلہ، یہ ایک شخص نے وصیت کی کہ میرے مرنے کے بعد یہ جو سو درہم ہیں ان کے بدلے ایک غلام آزاد کر دینا. ایک شخص نے وصیت کی کہ میرے مرنے کے بعد یہ جو سو درہم ہیں، علیحدہ مقرر کیے، یہ جو سو درہم ہیں ان کے بدلے ایک غلام آزاد کر دینا، اور اب اتفاق ایسا ہوا کہ ان سو درہموں میں سے ایک درہم گم ہو گیا یا کسی نے چرا لیا، 99 درہم رہ گئے، تو کیا اب باقی 99 درہموں سے کوئی غلام خرید کر آزاد کریں گے؟ امام صاحب فرماتے ہیں نہیں، اب اس کی وصیت نافذ نہیں ہو سکتی. اب اس کی وصیت نافذ نہیں ہو سکتی. بھئی کیوں وصیت نافذ کیوں نہیں ہو سکتی؟ یعنی وصیت بس ختم ہو گئی، اب نافذ ہی نہیں ہو سکتی. کیوں نہیں نافذ ہو سکتی؟ امام صاحب فرماتے ہیں کہ یہ جو اس نے کیا کہا تھا، اس سو کا غلام لے کر خرید کر آزاد کر دینا، تو ایک غلام ہے سو درہم والا اور ایک غلام ہے 99 درہم والا. امام صاحب فرماتے ہیں وہ غلام جو سو درہم کا ہو وہ الگ ہے، اور جو 99 کا خریدا جائے گا وہ کیا ہوگا؟ الگ ہوگا. اور اس نے تو کیا وصیت کی تھی، کون سا غلام آزاد کرنا ہے؟ سو درہم والا، اور سو درہم والا تو اب 99 سے لیا ہی نہیں جا سکتا. 99 درہم سے جو بھی غلام لیا جائے گا وہ سو والے کے علاوہ ہوگا، تو لہذا اب وہ وصیت اس کی نافذ ہو ہی نہیں سکتی، کیونکہ اس نے غلام کے آزاد کرنے کا کہا ہے. یعنی یوں سمجھو کہ موسیٰ لہو وہ غلام ہے، کس کے لیے وصیت کی ہے؟ غلام کے لیے گویا وصیت کر دی نا، غلام آزاد ہو جائے گا، سو درہم کے بدلے کیا ہو جائے گا؟ آزاد. تو موسیٰ لہو کون ہوا؟ غلام. تو موسیٰ لہو ہوا غلام، تو اس نے کیا وصیت کی تھی کہ یہ سو درہم میں ایک غلام آزاد کر دینا. گویا موسیٰ لہو کون؟ غلام. غلام ہے، اور ایک غلام ہے سو درہم والا اور ایک غلام ہے 99 درہم والا، تو سو درہم والا غلام اور 99 درہم والا غلام، اور اس نے تو موسیٰ لہو بنایا اس غلام کو جو سو درہم والا ہو، اور اب ایک درہم ختم ہو گیا، اب آپ موسیٰ لہو بنانا چاہتے ہیں 99 والے کو؟ نہیں بھائی، وہ موسیٰ لہو ہے ہی نہیں. موسیٰ لہو تو کون تھا؟ سو والا غلام تھا، یہ تو موسیٰ لہو ہے ہی نہیں. آپ کسی اور کو بنانا چاہتے ہیں؟ آپ نہیں بنا سکتے بھائی، آپ کون ہیں بنانے والے؟ وہ جس نے وصیت کی تھی اس کی وصیت. یہ تو ایسے ہی ہے جیسے اس نے وصیت کی تھی میرا مال زید کو دے دینا، اور آپ پکڑ کر عمر کو دے دیں. آپ نہیں دے سکتے عمر کو، کیونکہ اس نے موسیٰ لہو کس کو بنایا ہے؟ سو والے غلام کو. تو وہ سو والا غلام، اور اب اس پر عمل ہو ہی نہیں سکتا کیونکہ ایک درہم گم ہو گیا ہے. बात समझ में आ गई। हां इसके बरखिलाफ अगर हज हो, हज एक आदमी ने 100 दिरहम अलग निकाले कि मेरे जिम्मे हज फर्ज बाकी है, मैंने अदा नहीं किया, अब मैं मरने वाला हूं, मेरे 100 दिरहम में हज करवा देना, और उस 100 दिरहम में हज आराम से हो जाता है। लेकिन उस 100 में से 1 दिरहम खो गया, 1 दिरहम खो गया, गुम हो गया, तो कहते हैं 99 दिरहम से हज करवा दिया जाएगा, जहां से भी होता है। अगर यहां से नहीं होता तो किसी करीब वाले शहर से करवा दो। सूरत समझ में आ गई। वजह यह क्योंकि इमाम साहब फरमाते हैं जो हज है ना, हज ये अल्लाह का हक है, ये खालिस अल्लाह का हक है। तो जब उसने 100 दिरहम निकाले तो ये 100 दिरहम हज के लिए लगने हैं, गोया ये मुस्तहिक कौन है? अल्लाह की जात है, खालिस अल्लाह का हक है ना। तवज्जो नहीं है मेरा ख्याल, ये हज किसका हक है?
अल्लाह।
ये इबादत है, ये अल्लाह का हक है। इबादत किसका हक है?
अल्लाह
का हक। तो ये हज भी एक इबादत है, तो ये अल्लाह का हक है। गोया 100 दिरहम उसने अल्लाह के हक में देने की वसीयत की है। और अब अगर 100 से 1 दिरहम गुम भी हो गया तो कितने रह गए? 99। तो किसी करीब वाले शहर से हज करवा दो। तो फिर भी करना क्या है? हज ही करना है। तो क्या मुस्तहिक में तब्दीली आई? इस हज का मुस्तहिक पहले कौन था? अल्लाह की जात। और अब भी मुस्तहिक कौन? अल्लाह की जात है। तो यहां मुस्तहिक नहीं बदल रहा, और वहां मूसा लहू बदल रहा था। उसने क्या कहा था? 100 वाला गुलाम आजाद करना, तो 100 वाला गुलाम और। गोया मूसा लहू वो 100 वाला गुलाम है। और अब आप क्या करना चाहते हैं? 99 में एक गुलाम खरीद कर आजाद करना चाहते हैं। तो 99 वाला गुलाम तो मूसा लहू नहीं है, उसने तो मूसा लहू किसको बनाया है? 100 वाले। तो देखो मुस्तहिक ही बदल रहा है यहां पर। बात समझ में आ रही है? जो मुस्तहिक था मूसा लहू था, जिसके लिए वसीयत की थी, वही बदल रहा है। हज के मसले में वो जो मुस्तहिक है वो बदल नहीं रहा, लेकिन 100 वाला गुलाम आजाद करने की सूरत में मुस्तहिक बदल रहा है। मैंने मिसाल जिक्र कर दी, ये ऐसे ही है जैसे किसी ने वसीयत तो जैद के लिए की, और आप देना किसको चाहते हैं? अमर को। भाई मुस्तहिक तो जैद है, अमर तो मुस्तहिक ही नहीं है। बात समझ में आ गई। तो कहते हैं वो वसीयत हूं भी अयों तक अभी हादी हिलमी अति अब्दुन, और ये वसीयत करना कि आजाद कर दिया जाए इन 100 दिरहमों के बदले किसी गुलाम को। ला यनफुजू, ये वसीयत नाफिज नहीं होगी। बीमा बकिया इन हलका दिरहमुन, ये वसीयत नाफिज नहीं होगी वो जो बाकी बच गया है उसके साथ। इन हलका दिरहमुन, अगर 1 दिरहम हलाक हो जाए। तर्जमा समझ में आ रहा है? अगर 1 दिरहम हलाक हो जाए तो बाकी के साथ यह वसीयत नाफिज नहीं हो सकती, क्योंकि मुस्तहिक बदल जाएगा। देखो इबारत पे जरा फिर नजर रखो, वो वसीयत हू, और उसकी ये वाली वसीयत आगे आ रहा है, ला यनफुजू बिमा बकिया, ये मा बकिया के साथ नाफिज नहीं हो सकती। कौन सी वसीयत? दरमियान में जिक्र किया, वह वसीयत हूं भी अयोतक भी हादिल मी अति अब्दुन लायन फुजू बीमा बकिया इन हलक दिरहमुन, और ये वसीयत के आजाद कर दिया जाए इन 100 के बदले किसी गुलाम को, यह नाफिज नहीं हो सकती बाकी बचने वाले माल के जरिए अगर 1 दिरहम हलाक हो गया। तर्जमा समझ में आया? बिखिलाफ इल हज, बिखिलाफ किसके? हज के, कि वो अदा हो सकता है। 1 दिरहम गुम हो जाए, चाहे 10 गुम हो जाए, लेकिन बाकी से अगर हज कहीं से भी हो सकता है वहां से करवा देंगे, क्योंकि वहां मुस्तहिक हज जो है उसमें कोई तब्दीली नहीं आ रही, और यहां पर मुस्तहिक में तब्दीली आ रही है। हाजा इंदा अबी हनीफा रहिमहुल्ला, ये इमाम साहिब के नजदीक है। वाइंदा हुमा, और साहिबैन के नजदीक। यनफुदुल इत्क बिमा बकिया कमा फिल हज्जी, कि इतक नाफिज हो जाएगा मा बकिया माल के साथ, जैसे कि हज के अंदर था। जो माल बच गया उसके साथ भी इतक नाफिज हो जाएगा। साहिबैन फरमाते हैं जो माल बाकी बच गया है उसी के साथ एक गुलाम खरीद कर आजाद कर दो। 1 दिरहम गुम हो गया है, कितने रह गए? 99। 10 फर्ज करो, 10 गुम हो गए हैं, कितने रह गए? 90। तो साहिबैन फरमाते तो 90 वाला एक गुलाम खरीद कर आजाद कर दो। जैसे हज के अंदर अगर कुछ पैसे गुम भी हो जाएं, बाकियों के जरिए हज कर, बाकी पैसों से हज करवा देंगे जहां से भी चाहें। तो साहिबैन इसको किस पर कयास करते हैं? हज पर। हज के अंदर तो बिल इतफाक अगर पैसे कुछ गुम भी हो जाएं तो भी हज करवा दिया जाएगा। लेकिन इमाम साहब फरमाते हैं अगर गुलाम की आजादी का उसने कहा है, फिर जो है वो वसीयत नाफिज नहीं हो सकती अगर कुछ पैसे गुम हो गए। لہو ان القربت تتفاوت بتفاوت قیمت العبد بخلاف الحج. امام صاحب کی دلیل یہ ہے کہ ان القربت, قربت کہتے ہیں عبادت کو ثواب کی نیت, جو ثواب کی نیت سے جو کام کیا جائے, کہ ان القربت کہ قربت جو ہے یعنی وہ کام جو اللہ کے قرب کے لیے کیا جائے, اللہ کی رضا کے لیے کیا جائے, کہ ان القربت کہ قربت جو ہے یعنی یا یوں کہ نیکی کہہ لیں کہ نیکی جو ہے تتفاوت بتفاوت قیمت العبد کہ وہ بدل جاتی ہے غلام کی قیمت کے بدلنے سے, وہ غلام کی قیمت کے بدلنے سے وہ نیکی بدل جاتی ہے. بخلاف الحج, بخلاف کس کے, حج کے, وہ نہیں بدلتا, وہ اسی طرح رہتا ہے. کہتے ہیں دراصل کہتے ہیں اس مسئلے میں جو اختلاف آیا امام صاحب اور صاحبین کا, وہ دراصل اس بات میں اختلاف ہے کہ یہ جو غلام کو آزاد کیا جاتا ہے یہ حق اللہ ہے یا حق العبد ہے. کوئی شخص کسی غلام کو آزاد کرتا ہے تو یہ حق اللہ ہے, اللہ کا حق ہے, یا اس غلام کا بندے کا حق ہے. تو صاحبین کے نزدیک یہ بھی اللہ کا حق ہے, یہ بھی کس کا حق ہے, اللہ کا حق ہے. چنانچہ جب یہ بھی اللہ کا حق اور حج بھی کس کا حق ہے, اللہ کا حق ہے, تو پیسوں میں اگر کمی آ بھی گئی تو مستحق کون ہے, اللہ کی ذات ہے دونوں مسئلوں میں, اور مستحق میں کوئی تبدیلی نہیں آ رہی تو دونوں صورتوں میں وصیت نافذ ہو جائے گی. جبکہ امام صاحب کے نزدیک یہ جو آزاد کرنا ہے غلام کو یہ حق العبد ہے, یہ حق اللہ نہیں ہے. بھائی بات سمجھ میں آ رہی, یہ حق العبد ہے, ایک غلام ہے, انسان ہے, وہ بھی آزادی چاہتا ہے, تو آپ جو اس کو آزاد کر رہے ہیں یہ کیا ہے, حق العبد. تو یہ حق العبد ہے, اور حج کیا ہے, حق اللہ ہے. بھائی حج کے اندر اگر پیسوں میں تبدیلی آ بھی جائے تو بھی حج اللہ ہی کے لیے ہوگا, تو وہاں مستحق میں کوئی تبدیلی نہیں آتی. لیکن یہاں پر یہ جو آزادی ہے یہ تو حق العبد ہے, کس کا حق ہے, حق العبد ہے. لہذا یہاں پر مستحق بدل جاتا ہے. کس طرح مستحق بدلتا ہے, ابھی میں نے بیان کیا کہ ایک 100 والا غلام ہے, ایک 99 والا غلام ہے, اس نے جو وصیت کی ہے کس کے لیے کی ہے, 100 والے غلام کے لیے. گویا موسیٰ لہو وہ 100 والا غلام ہے, وہ اس 100 درہم کا مستحق ہے. اور آپ کیا کرنا چاہتے ہیں, موسیٰ لہو کس کو بنانا چاہتے ہیں, 99 والے غلام کو, تو یہ تو مستحق ہی بدل جائے گا. بھائی بات سمجھ میں آ گئی اچھی طرح. یہ مانا ہے امام صاحب کے قول کا کہ ان القربت تتفاوت بتفاوت قیمت العبد, کہ قربت جو ہے وہ بدل جاتی ہے غلام کی قیمت کے بدلنے سے, کیونکہ وہ حق العبد ہے. بھائی بخلاف الحج, بخلاف کس کے, حج کے, کہ وہ نہیں بدلتا. وتبطل الوصیت بعتق عبده ان جنا بعد موته فدفع وان فدی لا. صورت مسئلہ یہ, ایک شخص نے وصیت کی کہ میرے اس غلام کو آزاد کر دینا میرے مرنے کے بعد, میرے مرنے کے بعد اس غلام کو آزاد کر دینا, اور اس کے مرنے کے بعد ابھی غلام کو آزاد نہیں کیا گیا تھا, جائیداد وغیرہ کی ابھی تقسیم نہیں ہوئی تھی, کہ اس سے پہلے ہی اس غلام نے ایک جنایت کر دی. اور آپ جانتے ہیں غلام جنایت کر لے تو پھر مالک کو اختیار ہوتا ہے, وہ چاہے تو غلام دے دے اور چاہے عرش دے دے. تو یہاں اب دو صورتیں ہیں کہ وہ جنایت والے کو یہ غلام دیتے ہیں یا عرش دیتے ہیں. اگر انہوں نے غلام دے دیا جنایت کے اندر تو پھر وصیت باطل ہو جائے گی, کیونکہ غلام کا مالک وہ جنایت والا بن گیا, اب تو غلام کو آزاد کرنے کی کوئی صورت ہی نہ رہی, تو وصیت کیا ہو جائے گی, باطل. اور اگر وہ جو ورثہ ہیں انہوں نے غلام دینے کے بجائے عرش دینا قبول کر لیا, انہوں نے عرش ادا کر دیا, تو کہتے ہیں یاد رکھنا اس صورت میں جو عرش وارثوں نے دیا ہے یہ اپنی جانب سے دیا ہے, یوں سمجھیں گے, وہ یہ سلس میں سے نہیں شمار کریں گے. بات سمجھ میں آ رہی ہے, سلس میں سے نہیں شمار کریں گے, یوں شمار کریں گے یہ انہوں نے اپنی طرف سے عرش خود دیا ہے. بھئی کیوں دیا, آپ تو غلام دے سکتے تھے, آپ غلام دے سکتے تھے, لیکن آپ نے غلام نہیں دیا بلکہ کیا کیا, عرش دے دیا. تو یہ گویا آپ نے اپنی جیب سے دیا ہے, وہ سلس ابھی بھی اپنی جگہ پر ہے, اور اس سلس میں سے اب کیا کرنا پڑے گا, اس غلام کو آزاد کرنا پڑے گا. دیکھیے بھائی کہتے ہیں وَتَبْتُلُ الْوَصِيَّةُ بِعِتْقِ عَبْدِهِ, اور وصیت باطل ہو جائے گی, بعتق عبده, کون سی وصیت؟ غلام کو آزاد کرنے کی. وتبطل الوصیت بعتق عبده, اور اپنے غلام کو آزاد کرنے کی وصیت باطل ہو جائے گی. ان جنا بعد موتہ, اگر اس غلام نے جنایت کر لی اس وصیت کرنے والے کی وفات کے بعد. فدفع, پھر اس غلام کو جنایت والے کے حوالے کر دیا گیا تو اس صورت میں وصیت کیا ہو جائے گی؟ باطل. وَإِنْ فُدِيَ لَا, اور اگر اس کا فدیہ دے دیا گیا, مال دے دیا گیا, لا, پھر یہ وصیت باطل نہیں ہوگی. صورت خود بیان کر رہے ہیں. اوصى بأن يعتق الورثة عبده بعد موته, کہ وصیت کی ایک شخص نے کہ اس کے وارث جو ہیں آزاد کر دیں اس کے غلام کو اس کے مرنے کے بعد. فجن العبد, پس اس غلام نے جنایت کر دی. فدفع, پھر اس غلام کو حوالے کر دیا گیا جنایت میں. بطلت الوصیت, تو وہ وصیت باطل ہو جائے گی. لأن الدفع قد صح, اس لیے کیونکہ غلام کو حوالے کرنا صحیح ہو گیا. فخرج عن ملکہ, تو وہ اس وصیت کرنے والے کی ملک سے نکل گیا. بات سمجھ میں آ گئی بھائی؟ اس کی ملک سے نکل گیا. آپ کہیں گے بھائی وصیت کرنے والا تو مر چکا ہے, اس کی ملک سے اب کیا مطلب نکلا؟ بھائی آپ نے پڑھا نہیں تھا کہ کوئی شخص مر بھی جائے مال اس کی ملک سے نہیں نکلتا بھائی, کیونکہ ابھی اس کا کفن دفن کرنا ہے, اس کے دیون ادا کرنے ہیں, اس کی وصیت نافذ کرنی ہے, پھر آخر میں اس کی ملک سے نکلے گا اور وہ رسا مالک بنیں گے بھائی. تو وہ غلام ابھی ملک سے نکلا ہی نہیں تھا, لیکن جب دے دیا گیا اب اس کی ملک سے نکل گیا. یہ معنی ہے. فخرج عن ملکہ, تو غلام جو ہے وہ اس میت کی ملک سے نکل گیا, اس وصیت کرنے والے کی ملک سے نکل گیا. فبطلت الوصیت, تو وصیت باطل ہو گئی. اما ان فضل ورثت کان الفداء فی مالہم, باقی اگر وارثوں نے فدیہ دے دیا یعنی مال دے کر اس کو چھڑا لیا, تو کان الفدا فی مالہم, تو وہ جو فدیہ ہے وہ وارثوں کے مال میں سے ہوگا, یعنی ان کی طرف سے شمار ہوگا, یہ ثلث کے اندر شمار نہیں ہوگا. کیوں؟ کہتے ہیں لأنہم التزموہ, کیونکہ انہوں نے اس کا التزام کیا. ان پر تو عرش دینا واجب نہیں تھا, وہ تو غلام دے سکتے تھے, لیکن خود انہوں نے اپنے اوپر ایک چیز کو لازم کر لیا اور عرش دے دیا, تو یہ ان کی جیب سے گیا ہے, مال وراثت میں سے نہیں گیا. لأنهم التزموه, اس لیے کیونکہ ان وارثوں نے اس کا اپنے اوپر التزام کیا یعنی اپنے اوپر لازم کیا. فجازت الوصیت, تو وصیت جائز ہے یعنی صحیح ہے. لأنه طهر عن الجنایت, اس لیے کیونکہ غلام جو ہے وہ جنایت سے پاک ہو گیا. غلام کیا ہے؟ جنایت سے پاک ہو گیا. اب یہ غلام جنایت والا ہے ہی نہیں, تو اب اس کو آزاد کیا جا سکتا ہے, تو اب اس میں وصیت نافذ کریں گے اور ثلث کے بقدر اس کو آزاد کرنا پڑے گا بھائی. فَإِنْ أَوْصَى لِزَيْدٍ بِثُلُثِ مَالِهِ وَتَرَكَ عَبْدًا فَادَّعَى زَيْدٌ عِتْقَهُ فِي صِحَّتِهِ وَالْوَارِثُ فِي مَرَضِهِ صُدِّقَ الْوَارِثُ وَحُرِمَ زَيْدٌ إِلَّا أَنْ يَفْضُلَ عَنْ ثُلُثِهِ شَيْءٌ أَوْ يُبَرْهِنَ عَلَى دَعْوَاهُ. صورت مسئلہ یہ کہ ایک شخص نے زید کے بارے میں وصیت کی کہ میرے مرنے کے بعد زید کو میرے مال کا ثلث دے دینا. یہ اس نے صحت کی حالت میں وصیت کی ہے. کب کی ہے وصیت؟ صحت کی حالت میں. اور اس کے بعد اس نے ایک غلام کو بھی آزاد کیا اور اس کے بعد اس شخص کا انتقال ہو گیا. اب وہ جو زید ہے موسیٰ لہو, جس کے لیے ثلث مال کی وصیت ہوئی ہے, اس نے بعد میں دعویٰ کر دیا کہ یہ جو اس نے غلام کو آزاد کیا ہے یہ بھی صحت کی حالت میں آزاد کیا ہے, اور جو وارث ہیں وہ کہتے ہیں نہیں, اس کو مرض الموت میں اس نے آزاد کیا ہے. توجہ ہے. زید کے لیے کتنے کی وصیت کی؟ حالت صحت میں ثلث کی, اور پھر اس کے بعد اس نے غلام بھی آزاد کر دیا. اب وارث کیا کہہ رہے ہیں؟ یہ غلام اس نے کب آزاد کیا ہے؟ وارث مرض الموت میں. اور زید کیا کہہ رہا ہے؟ صحت. بھائی دراصل زید اس لیے کہہ رہا ہے کہ اگر حالت صحت میں غلام آزاد کیا ہے وہ تو سارے مال میں سے شمار ہوگا, وہ تو وصیت شمار ہی نہیں ہوگی. لہذا جب وصیت وہ شمار نہیں, تو بعد میں جب وصیت نافذ کریں گے تو سارا ثلث زید کو مل جائے گا. اور اگر مرض الموت میں اس غلام کی آزادی کو شمار کریں پھر تو اس کو بھی وصیت میں سے نافذ کرنا پڑے گا, تو پھر وصیت جو ہے زید کو سارا ثلث تو نہیں ملے گا, کچھ حصہ کس کے حق میں آ جائے گا, اس غلام کے حق میں, اور کچھ زید کو مل جائے گا. تو لہذا زید جس کے لیے سلس کی وصیت تھی, اس نے کیا کہا, یہ غلام میت نے کب آزاد کیا ہے, حالت صحت میں, تاکہ یہ سلس کے اندر نہ آئے بھائی. اور وارث کیا کہتے ہیں, یہ غلام اس نے کب آزاد کیا ہے, حالت مرض الموت میں اس نے آزاد کیا ہے, تاکہ یہ بھی سلس کے اندر آ جائے, باقی زیادہ مال ہمارے لیے بچ جائے. تو اس صورت کے اندر کہتے ہیں کہ وارثوں کے قول کی تصدیق کی جائے گی. زید کے ذمہ بینہ ہے, وہ دعویٰ کر رہا ہے نا کہ حالت صحت میں اس نے غلام آزاد کیا ہے, تو اس کے ذمہ بینہ ہے, اور بینہ تو اس کے پاس ہے نہیں, تو پھر جو وارث ہیں ان پر قسم آ جائے گی, تو ان کی تصدیق قسم کے ساتھ کی جائے گی. زید کی تصدیق کس کے ساتھ کریں گے, بینہ کے ساتھ, اور وارثوں کی تصدیق قسم کے ساتھ. تو گویا قول وارثوں کا معتبر ہے, زید کے قول کا کوئی اعتبار نہیں. کہتے ہیں فَإِنْ أَوْصَى لِزَيْدٍ بِثُلُثِ مَالِهِ, اگر وصیت کی کسی شخص نے زید کے لیے اپنے ثلث مال کی, وَتَرَكَ عَبْدًا, اور اس نے غلام چھوڑا, فَدَّعَى زَيْدٌ عِتْقَهُ فِي صِحَّتِهِ, تو دعویٰ کیا زید نے اس غلام کی آزادی کا صحت کی حالت میں, والوارث فی مرضہ, اور وارث نے دعویٰ کیا اس کے مرض الموت میں اس کی آزادی کا, صدق الوارث, وارث کی تصدیق کی جائے گی, وحرم زید, اور زید کو محروم کیا جائے گا, الا ان یفضل عن ثلثہ شیئا, الا یہ کہ کچھ بچ جائے, عن ثلثہ, اس کے ثلث میں سے, شیئا, کوئی چیز, فضل یفضل کا ایک معنی ہے زائد ہونا, اور اس کا ایک معنی ہے بچ جانا, یہاں اس کا ترجمہ کر لیں بچ جائے, الا ان یفضل عن ثلثہ شیئا, مگر یہ کہ اس کے ثلث میں سے کچھ بچ جائے. بھئی کس کی تصدیق کرنی ہے, وارثوں کی. لہذا غلام کو کس میں سے آزاد مانیں گے, غلام کی آزادی کب مانیں گے, مرض الموت میں, تو اور اس کو کتنے میں نافذ کرتے ہیں, ثلث مال, تو لہذا ثلث مال میں سے غلام آزاد ہو جائے گا, اور اگر کچھ نہ بچا باقی ثلث میں سے تو زید محروم ہو جائے گا, اور اگر کچھ مال ابھی بھی بچ گیا ہے ثلث میں سے تو پھر وہ زید کو دے دیں گے. یہ معنی سمجھ میں آ گیا, یہ معنی ہے کہ وہ حرم زیدون, اور زید محروم ہو جائے گا, الا ان یفضل عن ثلثہ شیئا, مگر یہ کہ کچھ بچ جائے ثلث میں سے کوئی چیز, او یبرہن علی دعواہ, یا زید جو ہے وہ بینہ قائم کر دے اپنے دعوے پر, پھر ہم زید کی تصدیق کر لیں گے. اے اوصى لزید بثلث ماله, یعنی وصیت کی ایک شخص نے زید کے لیے اپنے ثلث مال کی, واعتق عبدا, اور اس نے ایک غلام کو آزاد کر دیا, فدعا زید ان المیت قد اعتق العبد فی الصحت, پس دعویٰ کر دیا زید نے کہ میت نے غلام کو آزاد کیا ہے صحت کی حالت میں, لئلّا یکون وصیتا, تاکہ یہ غلام وصیت نہ بنے, یہ ثلث کے اندر نہ آئے. بھائی بات سمجھ میں آ رہی ہے, فتنفذ وصیته من ثلث المال, پس اس کی وصیت نافذ ہو جائے گی ثلث مال میں. یہ کون چاہتا ہے, یہ ساری زید کی بات ہو رہی ہے کہ زید یہ چاہتا ہے, لئلّا یکون وصیتا, تاکہ یہ غلام وصیت, یہ اعتاق وصیت نہ بنے, اور جب یہ اعتاق وصیت نہیں بنے گا, فتنفذ وصیته من ثلث المال, تو زید کی جو وصیت ہے وہ ثلث مال میں ساری کی ساری نافذ ہو جائے گی. بات سمجھ میں آ رہی ہے. وقال الوارث, اور وارث نے کہا, اعتقه فی مرضه, کہ اس شخص نے اس غلام کو آزاد کیا تھا اپنے مرض الموت میں, والعتق فی المرض مقدم علی الوصیت بثلث المال, اور وہ جو آزادی ہے مرض الموت میں وہ مقدم ہوتی ہے وصیت بثلث المال پر. ادھر دیکھیے, ایک ہے وصیت بثلث المال, تیسرے حصے کی کسی کے لیے وصیت کرنا, اور ایک ہے اعتاق عبد. یاد رکھو, جب یہ دونوں چیزیں جمع ہو جائیں تو اعتاق عبد مقدم ہوتا ہے, اعتاق عبد. لہذا پہلے غلام کی آزادی کو پورا کریں گے, اگر اس ثلث کے اندر وہ پورا آزاد ہو جاتا ہے تو غلام کو آزاد کر دیں گے, اور وصیت بثلث المال والے کو کچھ نہیں ملے گا. اور اگر غلام کو آزاد کرنے کے بعد بھی ثلث میں سے کچھ بچ گیا ہے تو پھر وہ وصیت بثلث المال والے کو وہ دے دیں گے. بات سمجھ میں آ گئی. تو کہتے ہیں وقال الوارث اعتقه فی مرضه, اور وارث نے کہا کہ اس شخص نے اس غلام کو اپنے مرض میں آزاد کیا تھا. والعتق فی المرض مقدم علی الوصیت بثلث المال, اور مرض کے اندر جو آزادی ہے وہ مقدم ہوتی ہے ثلث مال کی وصیت پر. فالقول للوارث, تو قول کس کا معتبر؟ وارث کا, یعنی قسم کے ساتھ. لانه ينكر استحقاق زيد, اس لیے کیونکہ وہ منکر ہے زید کے مستحق ہونے کا. فيحرم زيد, تو زید کو محروم کیا جائے گا. الا ان يكون الثلث المال زائدا على قيمه العبد, مگر یہ کہ اگر وہ جو ثلث مال ہے وہ غلام کی قیمت سے زائد ہو, اگر وہ ثلث مال جو ہے غلام کی قیمت سے زائد ہو. فتنفذ الوصیت لزید, تو پھر وصیت نافذ ہو جائے گی زید کے لیے. فی ما زاد الثلث علی القیمت, وہ جو ثلث زائد ہے قیمت پر, وہ ثلث جو غلام کی قیمت پر زائد ہے وہ کس کو دے دیں گے؟ زید. مثلا اس نے کہا تھا میرے مال کا ثلث مال زید کو دینا, اور ثلث مثلا 10 لاکھ بنتا ہے, 10 لاکھ بنتا ہے, اور غلام ہے 9 لاکھ کا, تو پھر 9 لاکھ کا غلام آزاد ہو جائے گا اور 1 لاکھ ثلث میں سے بچ گیا, وہ کس کو دے دیں گے؟ زید کو دے دیں گے. یہ معنی ہے کہ فتنفذ الوصیت لزید فی ما زاد الثلث علی القیمتی, کہ وصیت نافذ کر دی جائے گی زید کے لیے وہ جو ثلث زیادہ ہے قیمت پر. ثلث کتنا ہے؟ 10. تو اور قیمت کتنی ہے غلام کی؟ 9. تو وہ ثلث جو قیمت پر زیادہ ہے وہ کتنا ہے؟ 1 لاکھ نا. پھر سنو, ثلث کتنا نکلتا ہے کل؟ 10 لاکھ, اور غلام کتنے کا ہے؟ 9 لاکھ. تو وہ جو ثلث قیمت پر زیادہ ہے کتنا زیادہ ہے؟ 1 لاکھ, یہ زید کو دے دیں گے. معنی سمجھ میں آ گیا؟ یہ معنی ہے فی ما زاد الثلث علی القیمتی, وہ جو ثلث زیادہ ہے قیمت پر وہ زید کو, اس میں زید کے لیے وصیت نافذ کر دیں گے. او یبرہن زید علی ان العتق کان فی الصحۃ, یا بینہ قائم کر دے زید اس بات پر کہ آزادی جو تھی وہ صحت کی حالت میں ہوئی تھی. فتقبل بینته, تو اس کی بینہ قبول کی جائے گی. لانه خصم فی اثبات ذالک, اس لیے کیونکہ وہ فریق مخالف ہے اس کو ثابت کرنے میں. وہ کیا ہے؟ وہ مدعی ہے نا, تو وہ مدعی ہے, فریق مخالف ہے, تو اور مدعی ہے, اور مدعی کے لیے کیا چاہیے؟ بینہ. بینہ ہوگی تو اس کے ذریعے وہ اپنے دعوے کو ثابت کر دے گا. تو یہاں بھی اسی طرح ہے. لانہ خصم فی اثبات ذالک, اس لیے کیونکہ وہ خصم ہے یعنی فریق مخالف ہے, یعنی دعویٰ کرنے والا ہے. فی اثبات ذالک, اس کو ثابت کرنے میں, یعنی وہ آزادی کو صحت کے اندر ثابت کرنے کا مدعی ہے. مدعی ہے. لیثبت لہ الوصیت بالثلث, تاکہ وہ ثابت کرے اپنے لیے وصیت بالثلث کو. ترجمہ سن لیں, لیثبت لہ الوصیت بالثلث, تاکہ وہ ثابت کرے لہو اپنے لیے الوصیت بالثلث, کس کو ثابت کرے؟ وصیت بالثلث کو. بھائی وہ مدعی ہے تو اس کے لیے بینہ چاہیے. بینہ کیونکہ وہ کیا کرنا چاہتا ہے؟ ثلث لینا چاہتا ہے. تو ثلث لینا چاہتا ہے تو اس کے لیے بینہ چاہیے. بینہ کے ذریعے وہ ثابت کرے گا اپنے لیے وصیت بھی ثلث کو, کہ میرے لیے یہ ثلث کی وصیت میرے لیے ہے, یہ ساری مجھے ملنی چاہیے, غلام کا اس میں کوئی حصہ نہیں ہے. بات سمجھ میں آ گئی؟ یہ مانا ہے. لانہ خصم فی اثبات ذالک, اس لیے کیونکہ وہ خصم ہے اس دعوے کو ثابت کرنے میں. تو لیثبت لہ الوصیت بالثلث, تاکہ وہ اپنے لیے ثلث کی وصیت کو ثابت کر سکے. فإن ادعى رجل دينا على ميت وعبده اعتاقه في صحته وصدقهما وارثه سعى العبد في قيمته. سورة مسئلہ یہ, ایک شخص کا انتقال ہوا اور اس نے ترکے میں صرف ایک غلام چھوڑا اور اس کا کوئی مال نہیں ہے. بات سمجھ میں آ گئی؟ صرف ایک غلام اس نے ترکے کے طور پر چھوڑا ہے, اور اس شخص کے مرنے کے بعد اس کے غلام نے دعویٰ کر دیا کہ اس مرنے والے نے مجھے صحت کی حالت میں آزاد کیا تھا. کس حالت میں؟ صحت کی حالت میں آزاد کیا تھا. اور ایک شخص آیا, اس نے آ کر دعویٰ کر دیا کہ مرنے والے پر میرا 1000 درہم دین ہے. तो दावा करने वाले दो अफराद हो गए। एक शख्स ने आकर देन का दावा किया है, 1000 दिरहम देन था मेरा मरने वाले पर, और जबकि गुलाम ने, वो जो एक ही गुलाम उसने जो छोड़ा है तरके के तौर पर, उसने दावा कर दिया कि इस मरने वाले ने मुझे सेहत की हालत में आजाद किया था। और वारिस ने दोनों की तस्दीक कर दी, देन वाले की भी तस्दीक कर दी कि आप ठीक कह रहे हैं, मरने वाले पर आपका 1000 दिरहम कर्ज था, और उस गुलाम की भी तस्दीक कर दी कि मेरे वालिद ने आपको सेहत की हालत में आजाद किया था। तो याद रखिए, इस सूरत में साहिबैन और इमाम साहिब का इख्तिलाफ है। तो इमाम साहिब और साहिबैन का इख्तिलाफ है। इमाम साहब फरमाते हैं कि यह गुलाम मुफ्त में आजाद नहीं होगा, क्योंकि इस शख्स पर देन भी है, लिहाजा यह गुलाम आजाद तो हो जाएगा लेकिन जाकर पैसे कमाएगा और अपनी कीमत लाकर देगा, कीमत के बकदर कोशिश करेगा और पैसे कमाकर लाकर देगा, और उसके जरिए फिर उस देन की अदायगी की जाएगी भाई। जबकि साहिबैन फरमाते हैं कि यह गुलाम जो है मुफ्त में आजाद हो गया, इस पर कोई सही वगैरह लाजिम नहीं है कि जाए और जाकर पैसे कमाकर लाकर दे भाई। फिर सूरत समझ लो कि एक शख्स का इंतकाल हुआ और उसके मरने के बाद एक शख्स ने आकर दावा किया कि इस शख्स पर मेरा 1000 दिरहम देन था, और उस शख्स के गुलाम जो एक ही गुलाम था तरके में, उस गुलाम ने दावा किया कि इस मरने वाले ने मुझे सेहत की हालत में आजाद किया था, और वारिस ने दोनों की इकट्ठी तस्दीक कर दी कि आप दोनों सही कह रहे हैं। ये कैद याद रखना, वारिस ने दोनों की तस्दीक इकट्ठी की है कि आप दोनों ठीक कह रहे हैं, गुलाम को भी कहा और उस कर्ज खा को भी कह दिया। तो इस सूरत में इमाम साहेब फरमाते हैं कि ये गुलाम मुफ्त में आजाद नहीं होगा, जाएगा सही करेगा और पैसे कमाकर लाकर देगा, और उसके जरिए देन की अदायगी की जाएगी। जबकि साहिबैन फरमाते हैं कि ये गुलाम मुफ्त में आजाद हो जाएगा, इसको अपनी कीमत के अंदर सही नहीं करना पड़ेगी भाई। फर्क समझ में आया? अब ये देखिए, आप पहले पढ़ चुके हैं कि एक शख्स जब किसी गुलाम को आजाद करता है, अगर वो सेहत की हालत में गुलाम को आजाद करे तो फिर इस सूरत में गुलाम पर सई नहीं होती, वो कुल माल में से उसकी आजादी शुमार होती है, यानी कुल माल में से वो वैसे ही आजाद हो जाएगा, उस पर कोई सई वगैरह नहीं। लेकिन जब कोई शख्स मरजुल मौत में होता है तो उसके माल के साथ वारिसों का हक भी वाबस्ता हो जाता है, और लिहाजा इस एताक का हुक्म वसीयत वाला हो जाता है। ये जो एताक हुआ है इसका हुक्म वसीयत, और वसीयत सुलू से माल में नाफिज होती है, लिहाजा सुलू से माल के बकदर गुलाम का हिस्सा आजाद हो जाएगा और बाकी के अंदर वो सई करेगा और पैसे कमाकर लाकर देगा और फिर पूरा आजाद हो जाएगा। सूरत समझ में आ गई? तो यहां पर देखो, ये गुलाम दावा कर रहा है, वो किस हालत में? वो सेहत की हालत में एताक का दावा कर रहा है कि मरने वाले ने मुझे सेहत की हालत में आजाद किया था ताकि मुझे सई न करना पड़े, मैं मुफ्त में आजाद हो जाऊं, कोई मुझे मजदूरी मेहनत करके पैसे कमाकर लाकर न देने पड़े भाई। तो साहिबैन क्या फरमाते हैं कि ये गुलाम आजाद हो जाएगा और इस पर कोई सई वगैरह नहीं, और इमाम साहब क्या फरमाते हैं कि इसको सही करना पड़ेगी और अपनी कीमत लाकर देगा भाई, कीमत लाकर, और उसके जरिए फिर देन की अदायगी होगी। देखिए भाई, कहते हैं फईनी दा रजुलुन दैनन आला मैयतिन, अगर दावा कर दिए किसी शख्स ने देन का मरने वाले पर, वअब्दुहू, और दावा कर दिया मरने वाले के गुलाम ने, इताकहू, उस मरने वाले के आजाद करने का, मरने वाले का इसको आजाद करने का दावा कर दिया, फी सेहत ही, किस हालत में? उसकी सेहत की हालत में कि उसने मुझे आजाद किया था, वह सद्दका हुमा वारिसुहू, और वारिस ने उन दोनों की तस्दीक कर दी, मरने वाले के वारिस ने इन दोनों की तस्दीक कर दी, तो साल अब्दु फी कीमत ही, तो गुलाम सही करेगा अपनी कीमत के अंदर, यानी मेहनत मजदूरी करेगा और अपनी कीमत के बकदर पैसे लाकर देगा और फिर आजाद हो जाएगा। هذا عند ابي حنیفه رحمه الله امام صاحب کے نزدیک ہے. وقالا اور صاحبین فرماتے ہیں یعتیقو کہ وہ غلام آزاد ہو جائے گا ولا یسعى فی شیء اور کوشش نہیں کرے گا کسی بھی چیز میں یعنی مزدوری وغیرہ ذرا بھی نہیں کرے گا کوئی پیسے ادا کرنے کی ضرورت نہیں مفت میں آزاد ہو جائے گا. صاحبین کیا فرماتے ہیں مفت میں آزاد ہو جائے گا. اب دلیل آگے آ رہی ہے لأن الدین والعتق فی الصحة ظہرا معا بالتصدیق الوارث فی کلام واحد اس لیے کیونکہ دین اور عتق عتق فی الصحة عتق فی الصحة عتق کے ساتھ یہ صحت والی قید یاد رکھنا اس لیے کیونکہ دین اور عتق فی الصحة جو ہیں یہ ظہرا معا یہ دونوں اکٹھے ظاہر ہوئے ہیں بھی تصدیق الوارثی وارث کی تصدیق کرنے کی وجہ سے فی کلام واحد ایک ہی کلام میں فصار کأنہما وقعا معا تو یہ ایسے ہی ہو گیا گویا کہ یہ دونوں اکٹھے واقع ہوئے ہیں یہ دونوں اکٹھے واقع ہوئے ہیں. بھائی دیکھو صاحبین فرماتے ہیں کہ وارث نے دونوں کے دعوے کی تصدیق ایک ہی کلام سے کی ہے ایک ہی وقت میں کہا تم دونوں ٹھیک کہہ رہے ہو دونوں کی تصدیق کر دی تو دونوں کا ظہور ہوا دین کا بھی اور اعتاق کا بھی غلام کی آزادی کا ظہور بھی ہوا. بھائی دین ویسے تو نہیں آتا نا دین کے لیے کوئی بینہ چاہیے نا بینہ چاہیے لیکن یہاں وارث جو ترکے کا مالک ہے وہ کیا کر رہا ہے اقرار کر رہا ہے وہ تصدیق کر رہا ہے وہ تصدیق کر رہا ہے گویا دوسرے لفظوں میں وہ اقرار کر رہا ہے اور اقرار کی وجہ سے اب دین کیا ہو جائے گا لازم. اور کیا اقرار سے پہلے یہ دین لازم تھا نہیں اس سے پہلے تو یہ ثابت ہی نہیں تھا. اسی طرح یہ جو غلام کا اعتاق فی صحت کا دعویٰ ہے کہ صحت کی حالت میں مجھے آزاد کیا تھا تو غلام کا یہ اعتاق فی صحت کا دعویٰ کیا یہ پہلے ثابت تھا نہیں اس کے پاس بھی کوئی بینہ نہیں یہ وارث نے تصدیق کی ہے تو اعتاق فی صحت بھی کیا ہو گیا ظاہر ہو گیا. تو وارث کے اقرار کر لینے سے وارث کے تصدیق کر لینے سے دونوں چیزیں ظاہر ہوئیں اس سے پہلے تو دونوں ظاہر ہی نہیں تھی ثابت ہی نہیں تھی. صاحبین کی دلیل چل رہی ہے صاحبین کیا فرماتے ہیں کہ دونوں کا ظہور اکٹھا یا یوں کہیں دونوں کا ثبوت اکٹھا ہوا ہے. جب دونوں کا ثبوت اکٹھا ہوا تو یوں سمجھیں گے کہ یہ دونوں چیزیں اکٹھی ہوئی تھیں یہ دونوں چیزیں اکٹھی ہوئی تھیں اور جب دونوں چیزیں اکٹھی ہوئی تو معلوم ہوا کہ یہ جو اعتاق جو ہے یہ کس حالت میں ہوا صحت کی حالت میں اور یہ مسلمہ ضابطہ ہے صحت کی حالت میں جب اعتاق کیا جاتا ہے تو غلام پر سعی لازم نہیں ہوتی غلام کے ذمے سعی نہیں ہوتی کہ وہ پیسے کما کر لا کر دے. تو صاحبین فرماتے ہیں غلام مفت میں آزاد ہو جائے گا غلام کیا ہو جائے گا مفت میں آزاد ہو جائے گا. ہاں جو دین ہے یاد رکھو دین کے جب کوئی شخص اقرار کر لیتا ہے تو وہ دین اس کے ذمہ لازم ہو جاتا ہے چاہے صحت میں دین کا اقرار کرے چاہے مرض الموت میں دین کا اقرار. ایک شخص ہے حالت صحت میں اقرار کرتا ہے کہ میں نے زید کا 10 لاکھ روپیہ دینا ہے وہ اس پر لازم ہو گیا اب اس کو دینا پڑے گا اور اگر وہ نہیں دیتا تو پھر اس کے مرنے کے بعد ترکے میں سے وصول کریں گے چاہے سارا ہی ترکہ کیوں نہ ختم ہو جائے. اسی طرح مرض الموت میں بھی اگر کوئی دین کا اقرار کر لے تو وہ دین لازم ہو جائے گا اور اس کی ادائیگی وصیت اور وارثوں پر مقدم ہے وصیت سے بھی مقدم اور وارثوں کے حق سے بھی مقدم چاہے اس میں سارا مال ہی کیوں نہ ختم ہو جائے سارا ترکہ ہی کیوں نہ ختم ہو جائے. اور یہ ضابطہ ہے کہ جب ایک شخص مدیون ہو اس پر قرضہ ہو تو وہ اپنے غلام کو آزاد نہیں کر سکتا مرض الموت میں اپنے غلام کو مفت میں آزاد کر ہی نہیں سکتا کیونکہ وہ کیا ہے مدیون ہے مقروض ہے اس پر قرضہ ہے. بھائی قرضہ نہ ہوتا اور صرف ایک غلام ہوتا تو ثلث کے اندر ہم نافذ کر دیتے لیکن یہاں تو وہ پہلے سے ہی مقروض ہے جب پہلے سے مقروض ہے تو پھر لہذا غلام کو مفت آزاد نہیں کر سکتا. लेकिन ये वो सूरत है जब वो पहले से मकरूज है और फिर उसके बाद क्या करना चाहता है, गुलाम को आजाद करना चाहता है। लेकिन साहिबैन फरमाते हैं यहां पर ये जो देन और ये जो एताक का जुहूर हुआ ये इकट्ठा हुआ वारिस की तस्दीक की वजह से। जिस वक्त वारिस ने कहा कि आप दोनों ठीक कह रहे हैं, मैं आप दोनों की तस्दीक करता हूं, तो ये तस्दीक करते ही दोनों का जुहूर हुआ। गोया देन और इताक फिर सेहत का जुहूर इकट्ठा हुआ है। अगर देन मुकद्दम होता फिर तो एताक जो है नहीं हो सकता था। हम क्या समझते हैं, ये एताक है मरजुल मौत में। किस में? मरजुल मौत में हम समझते, क्योंकि एक शख्स मकरूज है और अब उसका गुलाम दावा कर रहा है अपनी आजादी का, तो लिहाजा ये मुफ्त नहीं हो सकती ये आजादी, उसको सई करना पड़ेगी। लेकिन साहिबैन क्या फरमाते हैं, दोनों का सबूत, दोनों का जहूर इकट्ठा हुआ, यानी दोनों का सबूत इकट्ठा हुआ है। मालूम हुआ जिस वक्त देन का जहूर हुआ उसी लम्हे के अंदर एताक का भी जहूर हुआ। अगर देन पहले होता तो फिर एताक मुफ्त ना होता। लेकिन ये तो दोनों इकट्ठे साबित हो रहे हैं, इकट्ठे जाहिर हो रहे हैं, तो गोया दोनों इकट्ठे हुए। गोया एक ऐसा शख्स अपने गुलाम को आजाद कर रहा है जो पहले मदयून नहीं, अभी साथ साथ मदयून बन रहा है। इधर गुलाम आजाद कर रहा है और साथ ही क्या बन रहा है, मदयून भी बन रहा है। हां, अगर पहले से मदयून होता फिर इस एताक की निस्बत हम सेहत की तरफ कर ही नहीं सकते थे, बल्कि फिर हम किस में करार देते, मरज में। और मरज में मदयून शख्स जब गुलाम को, मदयून शख्स मरज में गुलाम को आजाद करे तो उस पर क्या लाजिम हो जाती है, सई लाजिम हो जाती है। लेकिन यहां दोनों को इकट्ठा समझेंगे। गोया एक गैर मदयून शख्स जो है सेहत की हालत में अपने गुलाम को आजाद कर रहा है, और सेहत की हालत में तो मदयून भी हो, मदयून भी हो, वो भी अपने पूरे गुलाम को आजाद कर सकता है बगैर, चाहे वो मदयून ही क्यों ना हो, बगैर सई के ही उसका गुलाम आजाद हो जाएगा। बात समझ में आई? निरखल नहीं समझ में आई, फिर समझें। देखो गुलाम किस चीज का दावा कर रहा है, एताक फिर सेहत का, और एताक फिर सेहत अगर वो शख्स मकरूज होता क्या होता, तो फिर इस एताक की निस्बत सेहत की तरफ हम कर ही नहीं सकते थे, क्योंकि मानिया आ गया, क्योंकि मरने के बाद दावा कर रहा है ना, वारिस मान रहा है, इकरार कर रहा है, लेकिन मानने के बावजूद सेहत की तरफ इसकी निस्बत नहीं कर सकते थे, क्योंकि वो शख्स मदयून है, एक मानिया मौजूद है। लिहाजा इस गुलामी को किस की तरफ निस्बत करना पड़ेगी, मरजुल मौत में, क्योंकि अगर सेहत की तरफ निस्बत करते हैं तो वो गुलाम मुफ्त का आजाद हो जाएगा, और वो शख्स का देन है भाई, देन आप कहां से अदा करेंगे, वो तो तरका खत्म हो गया, वही गुलामी तो है और तो कुछ है ही नहीं, तो उसका तो देन चला जाएगा भाई, डूब जाएगा। लिहाजा यहां एक मानिया आ गया, तो लिहाजा एताक फिर सेहत का दावा जो कर रहा है वो सेहत में कबूल ही नहीं किया जा सकता। वो अगर वो शख्स क्या हो, मदयून हो, क्या हो, अगर वो शख्स मदयून होता तो फिर एताक की निस्बत सेहत की तरफ कर ही नहीं सकते थे, हमें किसकी तरफ करना पड़ती, मरज की तरफ। वारिस तस्दीक कर रहा है, मान तो हम लेते, वारिस ने तस्दीक कर दी, मान तो हम लेते कि मरने वाले ने क्या किया है, आजाद किया है, लेकिन सेहत की तरफ निस्बत नहीं कर सकते, क्योंकि सेहत की तरफ निस्बत करते हैं तो गुलाम मुफ्त में आजाद होता है, हालांकि एक मानिया मौजूद है और वो क्या, वो कर्जा है, इसी गुलाम से हमने वो कर्जा अदा करना है। तो अगर वो मदयून होता, लेकिन साहिबैन फरमाते हैं यहां दोनों का जुहूर इकट्ठा हुआ है, दोनों का, जब उसने तस्दीक की उसी लम्हे में देन का भी सबूत हुआ और उसी लम्हे में एताक का भी सबूत हुआ, तो दोनों का सबूत क्या हुआ, इकट्ठा। और अब मदयून है वो शख्स जब एताक कर रहा है,
नहीं,
जब मदयून नहीं है तो अब एताक की निस्बत सेहत की तरफ करना सही हुई। तो मालूम हुआ एताक भी किस में हुआ, सेहत में, और देन भी कब है, सेहत में, और जब एताक सेहत में हो तो गुलाम पर सई नहीं होती। मालूम हुआ उस शख्स का देन डूब गया, उसको कुछ भी नहीं दिया जाएगा, क्योंकि तरका था ही ये गुलाम, वो आजाद हो गया साहिबैन के नजदीक। बात समझ में आ गई? हां, अगर अगर वो तस्दीक इकट्ठी न करता, तस्दीक इकट्ठी न करता, तकदीम और ताखीर के साथ तस्दीक करता, मसलन देन की अगर पहले तस्दीक कर लेता तो फिर इता की निस्बत सेहत की तरफ नहीं कर सकते थे, क्यों? क्योंकि वारिस ने पहले किसकी तस्दीक कर दी है, देन की, देन की तस्दीक कर ली है, मालूम हुआ मरने वाले पर क्या था, कर्जा था। अब गुलाम के दावे की भी तस्दीक करता है कि मरने वाले ने तुम्हें कब आजाद किया था, सेहत में, लेकिन सेहत की तस्दीक वो कर ही नहीं सकता। हमें किस हाल में इसको मानना पड़ेगा, मरज की हालत में एताक को मानना पड़ेगा। ठीक है, वारिस ने तस्दीक कर ली, एताक को हम मान लेंगे, लेकिन ये एताक फिर सेहत नहीं मानेंगे, बल्कि फी मरजिल मौत हम मानेंगे। बात समझ में आ गई। और इस सूरत में फिर गुलाम को सही करना पड़ेगी, गुलाम को भी आजादी मिल जाएगी और देन वाले को देन की भी अदायगी हो जाएगी। गुलाम जाकर सही करेगा, पैसे कमाकर लाकर देगा और देन वाले को अदा कर देगा। सूरत समझ में आ रही है। और अगर एताक मुकदम होता, फिर अगर वो आकर एताक का दावा कर देता गुलाम कि जी मेरे आपके वालिद साहब ने मुझे सेहत की हालत में आजाद किया था, और वारिस ने तस्दीक कर दी, उसके बाद देन वाला है और उसने आकर कहा कि मरने वाले पर मेरा 1000 दिरहम देन था, तो याद रखो एताक की वो पहले तस्दीक कर चुका है, वो एताक नाफिस हो गया और एक ही तो गुलाम था वो आजाद हो चुका है। लिहाजा अब देन, हाँ अब देन की तस्दीक, देन देन का मालिक कोई नहीं, लिहाजा अब देन डूब गया, खत्म हो गया। सूरत समझ में आ गई। तो साहिबैन क्या फरमाते हैं, अगर एताक मुकदम होता तो देन का कोई एतबार ना होता, और अगर देन मुकदम होता तो एताक किस हालत में मानना पड़ता, मरज की हालत में हमें मानना पड़ता। लेकिन यहां वारिस ने दोनों की इकट्ठी तस्दीक की है, तो दोनों इकट्ठे साबित हुए। जब इकट्ठे साबित हुए, मालूम हुआ एताक किस हालत में साबित हुआ, जब उस शख्स पर कोई भी देन नहीं, जब कोई भी देन नहीं तो इस एताक को सेहत की हालत में फर्ज करने में कोई मान्य नहीं, लिहाजा हम इस एताक को सेहत की हालत में मान लेंगे। और उसी वक्त देन भी आया, तो लिहाजा वो एताक क्या होगा, वो एताक जो है बगैर सही के हो जाएगा, मुफ्त में पूरा गुलाम आजाद हो जाएगा। सूरत समझ में आ गई। देखिए भाई किताब पर आगे इमाम साहब की भी दलील आ रही है, कहते हैं फैनी दा रजुलुन दैनन अला मैयतिन, अगर दावा किया किसी आदमी ने दैन का मरने वाले पर, वअब्दुहु इताकहु फी सिहतिही, और उसके गुलाम ने उसके आजाद करने का दावा किया, फी सिहतिही उसकी सेहत की हालत में, वसद्दकहुमा वारिसुहु, और दो और उन दोनों की तस्दीक कर दी उसके वारिस ने, साल अब्दु फी कीमती ही, तो गुलाम सही करेगा अपनी कीमत में। हादा इंदा अबी हनीफा रहिमहुल्लाह, ये इमाम साहब के नजदीक है। वकाल, और साहिबैन फरमाते हैं, यातिकु वला यसाफी शैइन, के वो आजाद हो जाएगा और किसी भी चीज में सही नहीं करेगा। लिअन्न अद्दैन वल इत्क फी सिहत ज़ाहरा मअन, इसलिए क्योंकि दैन और आजादी फी सिहत जो है ये इकट्ठे जाहिर हुए हैं, बि तस्दीकिल वारिस फी कलाम वाहिदिन, बवजह वारिस के तस्दीक करने के एक ही कलाम से, एक ही कलाम से जब तस्दीक की तो दोनों का जहूर इकट्ठा हुआ। अगर तकदीम व ताखीर होती तो जो मुकदम होता वो साबित हो जाता, जो मुअख्खर होता वो तो या तो साबित ही, अगर वो दैन होता वो साबित ही ना होता, और अगर वो इताक होता तो वो सही के साथ साबित होता। बात समझ में आ गई। फसार का अन्न हुमा वका मान, तो ये ऐसे ही हो गया गोया दोनों इकट्ठे वाक हुए हैं। वलैत खुफी सेहत लायूजिब उससे आया था, और सेहत की हालत में आजादी जो है यह सियाया को वाजिब नहीं करती। सियाया वही गुलाम सही करेगा, पैसे कमाकर लाकर देगा। तो कहते हैं सेहत की हालत में आजादी यह सियाया को वाजिब नहीं करता, इसकी वजह से गुलाम पर सही वाजिब नहीं होती कि वो जाए और जाकर अपनी कीमत के बराबर पैसे लेकर आए। तो गुलाम सेहत में आजाद हुआ, लिहाजा वो मुफ्त में आजाद हो गया, और तो कोई तरका ही नहीं था, लिहाजा वो देन उसका डूब गया। बात समझ। हां, और अगर और माल हो फिर वो सुलुस का हिसाब लगाया जाएगा। बात समझ में आ गई। हां, लेकिन यहां बात चल रही है कि सिर्फ वही गुलाम है भाई। लहू, इमाम साहिब की दलील यह है कि अन्नल इकरार बिदैन अकवा, की इकरार बिदैन ज्यादा कवी है। لأنه في المرض يعتبر من كل المال, इसलिए क्योंकि इकरार बिदैन जो है इसका एतबार किया जाता है सारे माल में से। इकरार बिदैन मरजुल मौत में भी हो तो उसका एतबार सारे माल में से किया जाता है, चाहे सारा माल ही क्यों ना खत्म हो जाए वो देन अदा किया जाएगा। والاقرار بالعتق في المرض يعتبر من الثلث، اور اقرار بالعتق جو ہے مرض کی حالت میں یعنی مرض الموت میں، يعتبر من الثلث، اس کا اعتبار ثلث میں سے ہوتا ہے. امام صاحب بھائی صاحبین نے تو کیا فرمایا، دونوں کا ظہور اکٹھا ہوا، گویا دونوں اکٹھے ہوئے، اور جب اکٹھے ہوئے تو گویا غلام صحت کی حالت میں آزاد ہوا، اور جب صحت کی حالت میں آزاد ہوا ہے تو غلام پر کوئی سعی واجب نہیں، کیونکہ صحت کی حالت میں جب غلام آزاد کیا جائے تو وہ پورے مال میں سے شمار ہوتا ہے اور اس غلام پر سعی لازم نہیں ہوتی. جبکہ امام صاحب فرماتے ہیں کہ یہ غلام سعی کرے گا اور اپنی پوری قیمت لا کر کما کر دے گا اور اس کے ذریعے اس دین کی ادائیگی کی جائے گی. امام صاحب فرماتے ہیں کہ دیکھیے، ایک ہے اقرار بالدین اور ایک ہے اقرار بالعتق، ایک ہے اقرار بالدین اور ایک ہے اقرار بالعتق. یاد رکھیے اقرار بالدین امام صاحب فرماتے ہیں یہ قوی ہے اقرار بالعتق کے مقابلے میں. صحت کی حالت میں تو ٹھیک ہے، اقرار بھی دین بھی کرے گا تو سارا دین اس پر لازم ہو جائے گا، صحت کی حالت میں اقرار بالعتق بھی کرے گا تو غلام کیا ہو جائے گا، آزاد ہو جائے گا. بات سمجھ میں آ رہی ہے؟ لیکن مرض الموت میں دیکھا جائے وہاں جا کر پتا چلتا ہے کہ اقرار بھی دین قوی ہے اور اقرار بالعتق جو ہے وہ ضعیف ہے. اس لیے کیونکہ مرض الموت کے اندر اگر کوئی شخص دین کا اقرار کر لے تو پھر وہ سارے مال میں سے معتبر ہوتا ہے، ثلث میں نہیں بلکہ سارے مال میں سے، چاہے اس دین کی ادائیگی میں سارا مال ہی کیوں نہ خرچ ہو جائے وہ دین ادا کیا جائے گا. کون سا دین؟ جو مرض میں جس کا اقرار کر لے وہ بھی. صحت والے میں تو چاہے سارا مال ختم ہو جائے وہ تو ہے ہی، مرض الموت کے اندر جس دین کا اقرار کر لے وہ بھی کیا ہے، وصیت اور وارثوں کے حق پر مقدم ہے، تو وہ بھی سارا مال ہی چاہے اس کے اندر کیوں نہ ختم ہو جائے، تو اقرار بھی دین فی المرض جو ہے وہ پورے مال میں سے معتبر ہوتا ہے، وہ مقدم ہوتا ہے چاہے پورا ترکہ ہی اس کے اندر ختم کیوں نہ ہو جائے. لیکن اقرار بالعتق فی المرض الموت جو ہوتا ہے وہ صرف ثلث سے مال میں سے معتبر ہوتا ہے. مرض الموت کے اندر ایک شخص اگر اقرار کرتا ہے کہ میں نے اپنے غلام کو آزاد کر دیا ہے یا میں نے اپنے غلام کو آزاد کر دیا تھا، تو یاد رکھیے یہ وصیت کے درجے میں ہے، اور وصیت کتنے مال میں نافذ ہوتی ہے؟ ثلث مال کے اندر. تو ثلث مال میں تو اقرار بالدین فی المرض وہ کل مال میں معتبر ہے، اور اقرار بالعتق فی المرض جو ہے یہ ثلث میں معتبر ہے. معلوم ہوا اقرار بالدین قوی ہے کہ وہ کل مال میں معتبر ہے. تو امام صاحب فرماتے ہیں کہ وہاں اگرچہ وارث نے دونوں چیزوں کی اکٹھی تصدیق کی ہے لیکن ان میں سے اقرار بالدین قوی ہے اور اقرار بالعتق ضعیف ہے. توجہ ہے، اقرار بالعتق کیا ہے، اقرار بالدین کیا ہے، قوی ہے، اور اقرار بالعتق کیا ہے، ضعیف ہے. جب یہ قوی ہے تو قوی ثابت ہو جاتا ہے اور ضعیف کو وہ باطل کر دیتا ہے، ضعیف کو کیا کر دیتا ہے، باطل کر دیتا ہے. لہذا یہ تو تقاضا کر رہا تھا کہ اقرار بھی دین ثابت ہو جائے، دین ثابت ہو جائے اور اعتاق بالکل ہی باطل ہو جائے بھائی. لیکن اعتاق ایک دفعہ جب نافذ ہو جائے پھر اس کو باطل نہیں کیا جا سکتا، تو لہذا صورتاً تو اعتاق کو باطل نہیں کیا جا سکتا تھا، ہاں ہم نے معنوی طور پر اس کو باطل کر دیا، اور معنوی طور پر باطل یہ کیا کہ یہ غلام جائے گا اور اپنی پوری قیمت کے بقدر کمائی لا کر دے گا اور پھر آزاد ہو جائے گا، پوری قیمت لا کر کما کر دے گا. صورت سمجھ میں آ گئی؟ امام صاحب کیا فرماتے ہیں، اقرار بالدین قوی ہے کس کے مقابلے میں، اقرار بالعتق کے مقابلے میں، تو قوی جو ہے وہ ضعیف کو دفع کر دیتا ہے، اس کو باطل کر دیتا ہے. لہذا اس کا تقاضا کیا تھا کہ دین ثابت ہو جائے اور اعتاق باطل ہو جائے، لیکن اعتاق ایک دفعہ ہو چکا تو اس کی تصدیق وارث نے کر دی ہے، تو اعتاق کو فسخ نہیں کیا جا سکتا. جب اس کو فسخ نہیں کیا جا سکتا تو ہم نے صورتاً تو اس کو باقی رکھا لیکن معنوی طور پر ہم نے اس کو باطل کر دیا. صورتاً کیا باقی رکھا؟ کہ وہ آزاد ہو جائے گا. اور معنوی طور پر ہم نے اس کو باطل کیا بعین لحاظ کہ وہ جا کر پورے پیسے کما کر لا کر دے گا اپنی قیمت کے بقدر. اور نیز امام صاحب فرماتے ہیں کہ اقرار بھی دین قوی ہے اور اقرار بالعتق ضعیف ہے. تو وہ قوی ہے، وہ ثابت ہوا اور وہ شخص کیا بن گیا؟ مدیون. اور اس کے بعد اعتاق فی صحت آیا، لیکن یہاں ایک مانع موجود ہے اور وہ کیا؟ کہ وہ شخص کیا ہے؟ مدیون ہے. اور جب کوئی شخص مدیون ہو تو پھر وہاں پر اعتاق کی نسبت صحت کی طرف نہیں کی جا سکتی، لہذا اس کی نسبت کس کی طرف کرنا پڑے گی؟ مرض الموت کی طرف کرنا پڑے گی. اگر یہ دین نہ ہوتا تو ہم اس کی نسبت صحت کی طرف کر دیتے. بات سمجھ میں آ گئی؟ تو امام صاحب کی یہ دلیل ہے کہ اقرار بالدین قوی ہے تو وہ ایک مانع موجود ہے، لہذا اعتاق کے نسبت صحت کی طرف اب نہیں کی جا سکتی. جب صحت کی طرف نہیں تو غلام کو اب کیا کرنا پڑے گی؟ سعی کرنا پڑے گی. وہ دین ثابت ہے تو اب یہ غلام جو ہے جائے گا پیسے کما کر لا کر دے گا اور اس کے ذریعے دین کی ادائیگی کی جائے گی. مسئلہ سمجھ میں آ گیا اچھی طرح؟ دیکھیے بھائی، لہو امام صاحب کی دلیل یہ ہے کہ ان الاقرار بالدین اقوا، کہ اقرار بالدین جو ہے وہ زیادہ قوی ہے. لانه فی المرض یعتبر من کل المال، اس لیے کیونکہ اقرار بالدین جو ہے مرض الموت میں بھی اس کا اعتبار کیا جاتا ہے سارے مال میں سے. والاقرار بالعتق فی المرض یعتبر من الثلث، اور اقرار بالعتق جو ہے مرض الموت میں یہ اعتبار کیا جاتا ہے ثلث مال میں سے. فیجب ان یبطل العتق، یا تو یوں پڑھ لیں، بس واجب ہوا کہ یہ عتق کو کیا کر دے گا؟ باطل کر دے گا. ان یبطل العتق، یہ اقرار بالدین کیا کر دے گا؟ عتق کو باطل کر دے گا. یا اس کو یوں پڑھ لیں، فیجب ان یبطل العتق، پس واجب ہوا کہ عتق جو ہے، پس ثابت ہوا کہ عتق جو ہے وہ باطل ہو جائے گا. فیجب کس معنی میں کر لیں؟ یثبت. پس ثابت ہوا کہ عتق جو ہے وہ باطل ہو جائے گا. لیکنہ لا یحتمل البطلان، لیکن عتق تو ایک دفعہ جب آ جائے وہ تو پھر بطلان کا احتمال نہیں رکھتا، پھر تو اس کو فسخ نہیں کیا جا سکتا، اس کو باطل نہیں کیا جا سکتا. تو فیبطل معنن، تو معنوی طور پر عتق باطل ہو جائے گا. بایجاب السعایا، کس طرح؟ بئی صورت کے سعایا واجب کر دی جائے گی غلام پر، سعایا کہ وہ جائے محنت مزدوری کرے اور اپنی قیمت کے بقدر پیسے لا کر دے اور اس کے ذریعے پھر دین کی ادائیگی ہوگی. یا یوں کہو کہ وہ غلام جو ہے دائن کے حوالے کر دیا جائے گا اور پھر وہ غلام جا کر پوری اپنی قیمت، وہ جا کر محنت مزدوری کرے گا اور پیسے لا کر دائن کو دے گا اور پھر آزاد ہو جائے گا. بات سمجھ میں آ گئی؟ حاصل کلام پھر سن لیں بھائی. صورت مسئلہ یہ کہ ایک شخص کا انتقال ہوا اور اس کے مرنے کے بعد ایک شخص نے آ کر دعویٰ کیا کہ اس شخص پر میرا 1000 درہم دین ہے. دوسری طرف اس شخص نے ترکے میں صرف ایک غلام چھوڑا ہے اور کوئی مال نہیں چھوڑا. اس غلام نے دعویٰ کر دیا کہ اس مرنے والے نے مجھے صحت کی حالت میں آزاد کیا تھا، اور وارث نے دونوں کی اکٹھی تصدیق کر دی ایک ہی کلام کے ساتھ. تو اس صورت میں امام صاحب فرماتے ہیں کہ یہ غلام مفت میں آزاد نہیں ہوگا، یہ جائے گا اور جا کر پیسے کما کر لائے گا اپنی قیمت کے بقدر اور اس کے ذریعے دین کی ادائیگی ہوگی اور یہ آزاد ہو جائے گا. جبکہ صاحبین فرماتے ہیں کہ یہ غلام جو ہے مفت میں آزاد ہو گیا، اس کو اپنی قیمت کے بقدر سعی نہیں کرنا پڑے گی. بھائی صاحبین کی دلیل یہ ہے، وہ فرماتے ہیں کہ یہاں پر وارث نے جو ہے دونوں کی تصدیق ایک ہی کلام سے کی ہے. اگر وہ دونوں میں سے ایک کی تصدیق کو مقدم کر دیتا اور ایک کی تصدیق کو مؤخر، تو جو مقدم ہوتا وہ ثابت ہو جاتا اور مؤخر، مثلا اگر دین مقدم ہوتا تو دین ثابت ہو جاتا اور اعتاق جو ہے वो फिर एताक उसने किस चीज का दावा किया, एताक का या एताक फिस सेहत का, उसने एताक फिस सेहत का दावा किया है। तो अगर उस वारिस जो है पहले दैन का इकरार कर लेता, दैन की तस्दीक कर लेता और उसके बाद एताक फिस सेहत की तस्दीक करता तो फिर ये एताक फिस सेहत नहीं हो सकता था क्योंकि मानिया मौजूद है दैन भाई। इकरार फिस सेहत तो तकाजा करता गुलाम मुफ्त में आजाद हो जाए, हालांकि मरने वाला मदयून है और मदयून जो है वो अपने गुलाम को मुफ्त में आजाद नहीं कर सकता। तो लिहाजा इस एताक की निस्बत किसकी तरफ करना पड़ेगी, मरज की तरफ करना पड़ेगी, लिहाजा इसको सही करना पड़ेगी। बात समझ में आ गई। और अगर वारिस पहले एताक फिस सेहत की तस्दीक कर देते तो फिर इस सूरत में एताक फिस सेहत साबित हो जाता और वो तो गुलाम के अलावा और तो कोई माल था ही नहीं, वो तो माल खत्म हो गया। अब आकर वो दैन का दावा भी करता तो अब तो कोई माल बचा ही नहीं, तो उसका दैन का दावा क्या होता, वो दैन का दावा वैसे ही होता, कोई माल वगैरह उसको न मिलता। बात समझ में आ गई। लेकिन यहां पर वारिस ने दोनों की इकट्ठी तस्दीक की है, जब इकट्ठी तस्दीक की है तो दैन और एताक फिस सेहत दोनों का जुहूर इकट्ठा हुआ। मालूम हुआ जिस वक्त एताक का जुहूर हुआ उस वक्त दैन नहीं था, जब दैन नहीं था तो कोई मान्या नहीं, लिहाजा एताक की निस्बत सेहत की तरफ कर देंगे। और सेहत की हालत में जब एताक होता है तो उसमें गुलाम पर कोई साई वगैरह नहीं होती, गुलाम मुफ्त में आजाद हो जाता है। जबकि इमाम साहब फरमाते हैं एक है यहां पर इकरार भी दैन और एक है इकरार बिल इत्क भाई। इकरार भी दैन कवी है इसलिए क्योंकि मरजुल मौत में भी इकरार भी दैन जो है वो कुल माल में मोतबर होता है, जबकि इकरार बिल इत्क जो है वो ज़ईफ है क्योंकि मरजुल मौत में वो सुलू से माल में से मोतबर होता है। लिहाजा यहां वारिस ने तस्दीक की दो चीजों की, एक कवी है और एक ज़ईफ है, और कवी चीज जो है वो ज़ईफ को बातिल कर देती है। तो यह तकाजा करता है कि यहां पर जो इताक है वो बिल्कुल बातिल हो जाए, लेकिन एताक एक दफा जब आ जाए फिर उसको बातिल नहीं किया जा सकता। तो हमने उसको सूरतन तो बातिल नहीं किया क्योंकि एताक को सूरतन बातिल करने की कोई सूरत नहीं, हां हमने उसको मानवी तौर पर बातिल करार दे दिया बाई लिहाज के गुलाम को अपनी पूरी कीमत में सही करना पड़ेगी। बात समझ में आ गई। आगे देखिए भाई, बाबुल वसीयत लिल अकारिब वगैरहिम, अकारिब कहते हैं रिश्तेदारों को। बाबुल वसीयत लिल अकारिब वगैरहिम, ये बाब है रिश्तेदारों वगैरह के लिए वसीयत के बारे में। जारुहु मन लसिक बिही, भाई एक शख्स अपने पड़ोसियों के लिए वसीयत करता है तो पड़ोसी किसको कहेंगे, तो इमाम साहब फरमाते हैं जिसके घर इसके घर के साथ जुड़ा हुआ है, जिन जिनका घर इसके घर के साथ जुड़ा हुआ है वो है पड़ोसी। जबकि साहिबैन फरमाते हैं नहीं, मोहल्ले के अंदर रहने वाले सब पड़ोसी हैं, सब क्या हैं पड़ोसी, लिहाजा इस वसीयत में सबको हिस्सा मिलेगा। जबकि इमाम साहब के नजदीक सिर्फ जिनके घर की दीवार इसके साथ मिली हुई है उनको हिस्सा मिलेगा। तो कहते हैं जारूहु मन लसिक बिही, कि किसी का पड़ोसी जो है वो होता है लसिक बिही, जो उसके साथ जुड़ा होता है। लसिक अलसकू का क्या माना, जुड़ा होना, जो उसके साथ यानी जिसका घर उसके घर के साथ जुड़ा होता है। हादा इंदा अबी हनीफा रहमतुल्लाह, ये इमाम साहब के नजदीक है। वाइंदा हुमा अल मुलासिक वगैरहु सवाउन, कि वो जो इसके साथ जुड़ा हुआ है वो और गैर जुड़े हुए सवाउन, सब बराबर हैं, यानी मोहल्ले वाले सारे क्या हैं उसके पड़ोसी हैं भाई। तो ये अल्फाज के तहकीक करेंगे, पड़ोसी किसे कहते हैं, ये रिश्तेदार किसको कहते हैं, फलां रिश्तेदार किसको कहते हैं, फलां रिश्तेदार किसको कहते हैं। तो ये दरअसल वसीयत के बारे में तहकीक कर रहे हैं कि अगर कोई पड़ोसी के लिए वसीयत करे तो इमाम साहब के नजदीक जिनके घर की दीवारें साथ जुड़ी हुई हैं उनको मिलेगा, बाकियों को नहीं। और या फला रिश्तेदार के बारे में वसीयत करे तो किस किस को देंगे वो बयान होगा, लेकिन वसीयत नहीं जिक्र करेंगे, बस वो रिश्तेदारों के जो इससे कौन कौन मुराद होते हैं वो जिक्र करते चले जाएंगे। आगे देखिए, वसिहरुहु कुल्लु दी रहमिम महरमिम मिन इरसिही। वसिहरुहु, सिहर और जमा है असहार स्वाद के साथ, सिहरुन और असहार, ये ससुरालियों को कहते हैं, ससुराली रिश्तेदार, बीवी की तरफ से रिश्तेदार। अब एक आदमी वसीयत करता है, मेरे मरने के बाद मेरे माल का सुलुस मेरे ससुरालियों को दे देना, असहार को दे देना। किस किस को देंगे? तो कहते हैं उस शख्स की जो बीवी है, उस बीवी के जो करीबी महरम रिश्तेदार हैं उनको देंगे। बीवी के करीबी महरम रिश्तेदार, दो शर्तें हैं, बीवी के करीबी रिश्तेदार भी हों और महरम भी हों जिनके साथ बीवी के निकाह की कोई गुंजाइश ही नहीं थी। मसलन बीवी का भाई है, बीवी का बाप है, बीवी का बच्चा है अगर पिछले खावन से कोई बच्चा था, बीवी का मामू है, मामू के साथ निकाह हराम है ना, मामू है, चचा है। तो ये जो करीबी रिश्तेदार हैं जो बीवी पर हराम हैं, जो बीवी के महरम करीबी रिश्तेदार भी हैं और महरम भी हैं, ये वसीयत में दाखिल होंगे, इनको माल देंगे, बाकियों को नहीं देंगे। बात समझ में आ गई? ये माना है वसीहरुहु, और उसके ससुराली रिश्तेदार जो हैं किसी आदमी के, कुल्लु ज़ी रहिमिन, ज़ी रहिम रिश्ते वाला, रहिम रिश्ते को कहते हैं, कुल्लुज़ी रहिमिन हर रिश्ते वाला महरमिन, और जो क्या हो महरम भी हो। देखो एक है रिश्तेदार होना वो अलग चीज है, महरम होना अलग चीज है। जैसे चचा की बेटी भी आपकी रिश्तेदार है, करीबी रिश्तेदार है, लेकिन आपका निकाह उसके साथ जायज है, तो वो करीबी रिश्तेदार जी रहम तो है लेकिन महरम नहीं है। तो दोनों शर्तें जिसमें होंगी बीवी के वो करीबी रिश्तेदार, वो दाखिल होंगे इस वसीयत में। तो कहते हैं वसीहरुहु कुल्लु दी रहिमी महरमी मिन इर्सिही, इर्स बीवी को कहते हैं, इर्सुन किसी आदमी के ससुराली रिश्तेदार जो हैं, कुल्लु दी रहिमीन हर वो करीबी रिश्तेदार है, महरमी मिन इर्सिही जो उसकी बीवी का महरम, यूं बल्कि यूं तर्जमा करो, कुल्लु दी रहिमी महरमी मिन इर्सिही कि किसी शख्स के ससुराली रिश्तेदार जो हैं वो उसकी बीवी का हर वो करीबी रिश्तेदार है जो उसका महरम हो, हर वो करीबी रिश्तेदार बीवी का जो उसका महरम हो। وخاتنوهُ زوج كل ذات رحم محرم منه। भाई खतन किसको कहते हैं? खतन कोई आदमी कह देता है कि मेरे माल का सुलुस मेरे अख्तान को दे देना। अरबी जुबान के अल्फाज जिक्र हो रहे हैं। अख्तान अरबी जुबान में किन को कहते हैं, कौन कौन इसमें दाखिल होंगे? तो बतलाएंगे कि ये जो वसीयत करने वाला है, इसकी जो करीबी महरम औरतें हैं उनके जो खावंद हैं वो दाखिल होंगे। भाई खतन वैसे दामाद को कहते हैं, किसको?
दामाद।
लेकिन उर्दू में तो दामाद सिर्फ बेटी के खावंद को कहते हैं, लेकिन अरबी में लफ्ज़ खतन का मफहूम वसी है भाई, इसमें और भी बहुत से रिश्तेदार दाखिल हो जाते हैं। अब कौन कौन से रिश्तेदार दाखिल होंगे? बतला दिया कि जब किसी आदमी ने क्या कहा, ये माल मेरा सुलुस माल किसको दे देना मेरे मरने के बाद, मेरे अख्तान को दे देना। तो कौन है अख्तान? कहते हैं इस शख्स की जो करीबी महरम औरतें हैं, करीबी रिश्तेदार हैं और इस आदमी के लिए हराम है, यानी बहन है, बेटी है, फूफी है, खाला है, ये सारी क्या है उस आदमी पर हराम। ये जो इसकी करीबी महरम रिश्तेदार औरतें हैं, इनके जो खावंद हैं वो सारे इसमें दाखिल हो जाएंगे। बात समझ में आ गई? उनके जो खावन हैं वो दाखिल होंगे। ये माना है वखतनुहु, और किसी आदमी के खतन जो होते हैं, ज़ौजु कुल्लि ज़ाति रहम महरम मिन्हु, ज़ाते रहम पीछे आया था, ज़ू रहम, ज़ू रहम, ज़ू क्या माना, ज़ू माल का क्या माना, माल वाला, और मुअन्नस के लिए कहते हैं ज़ातु माल, माल वाली, तो ज़ू की मुअन्नस क्या है, ज़ात, तवज्जो है। तो यहां आया कुल्लु जाति रहमी महरमी मिनहु, उस आदमी की वो करीबी रिश्तेदार महरम औरतों के खावंद, ज़ौजु कुल्लि जाति रहमी महरमी मिनहु, तर्जमा आखिर से होगा उस आदमी की महरम करीबी रिश्तेदार औरतों के खावंद, उस आदमी की करीबी रिश्तेदार महरम औरतों के खावंद। تو ان تمام عورتوں کے خاوند جو ہیں وہ ختن میں داخل ہوں گے. وہ اہلہ عرسہ, ایک آدمی نے وصیت کی کہ میرے مال کا ثلث اہل زید کو دے دینا. کس کو دے دینا؟ اہل زید. اہل کا لفظ استعمال کیا تو اہل سے کون مراد ہوتا ہے؟ تو امام صاحب فرماتے ہیں اس کی بیوی. اہل رجل سے مراد اس کی بیوی ہوتی ہے. تو کہتے ہیں وہ اہلہ عرسہ, اور کسی آدمی کے اہل جو ہیں وہ اس کی بیوی ہے. ھذا عند ابی حنیفہ رحم اللہ, یہ امام صاحب کے نزدیک ہے. وعندہما, اور صاحبین کے نزدیک. کل من یعولہم ویصیبہم نفقتہ, صاحبین فرماتے ہیں اہل زید سے مراد زید کی بیوی صرف نہیں مراد, بلکہ وہ تمام افراد ہیں جن کا خرچہ زید اٹھاتا ہے. یعنی بیوی بھی اور اس کے بچے بھی, اور اگر کوئی ملازم وغیرہ ہے جن کا وہ خرچہ اٹھاتا ہے, وہ سارے اس کے اندر آ جائیں گے. تو صاحبین فرماتے ہیں کل من یعولہم, وہ سارے افراد جن کی وہ کفالت کرتا ہے یعنی ان کے اخراجات برداشت کرتا ہے. ویصیبہم نفقتہ, اور جن کو اس کا خرچہ پہنچتا ہے, بھائی کھانے پینے کپڑوں کا جو خرچہ جن کو ملتا ہے. لقولہ تعالی, بوجہ اللہ تعالی کے اس قول کے وہ دلیل ذکر کر رہے ہیں صاحبین. کہتے ہیں قرآن میں اللہ نے ذکر فرمایا ہے حضرت یوسف علیہ السلام کے واقعے میں, کہ جب حضرت یوسف علیہ السلام جو ہے وہ مصر کے بادشاہ بن گئے اور مصر میں قحط واقع ہوا, اور ان کے بھائی بھی غلہ لینے کے لیے پہنچے, تو حضرت یوسف علیہ السلام نے ان کو غلہ دیا اور کہا کہ اگلی دفعہ جب آؤ تو اپنے گھر والوں کو بھی لانا. تو حضرت یوسف علیہ السلام نے ان سے فرمایا تھا وَأْتُونِي بِأَهْلِكُمْ أَجْمَعِينَ, اور تم لے آؤ اپنے گھر والوں کو, اجمعین سب کے سب, تم اپنے سارے گھر والوں کو لے آؤ. تم اپنے تو یہاں اہلکم آیا, اہل کا لفظ آیا, اور یقیناً اس سے خاص طور پر ان کی بیویاں ہی نہیں مراد تھیں کہ صرف اپنی بیویوں کو لے آؤ, بلکہ سارے جن کے جو ان کی کفالت میں تھے, بچے وغیرہ سب مراد تھے. معلوم ہوا اہل سے صرف بیوی مراد نہیں بلکہ وہ تمام افراد جن کی وہ شخص کفالت کرتا ہو. دلیل سمجھ میں آ گئی. لہو, امام صاحب کی دلیل یہ ہے کہ انہو حقیقت فی الزوجتی. امام صاحب فرماتے ہیں کہ ہاں اہل کا لفظ بیوی کے لیے بھی استعمال ہوتا ہے اور جو کفالت میں ہوتے ہیں ان پر بھی بولا جاتا ہے, لیکن بیوی کے لیے یہ لفظ استعمال ہوتا ہے, یہ حقیقت ہے. یہ لفظ کیا ہے؟ حقیقت. یعنی یہ وضع ہی بیوی کے لیے ہے اور باقی رشتہ دار اس میں داخل ہو جاتے ہیں جو کفالت میں ہوتے ہیں, لیکن وہ مجازن داخل ہوتے ہیں, وہ مجازن داخل ہوتے ہیں. چنانچہ دیکھیے بھائی, وہ فرماتے ہیں لہو, امام صاحب کی دلیل یہ ہے کہ انہو حقیقت فی الزوجتی, کہ یہ جو اہل کا لفظ ہے یہ حقیقت ہے بیوی کے بارے میں, باقیوں کے بارے میں مجاز اور بیوی کے بارے میں حقیقت ہے. اور دلیل قرآن سے بھی دیتے ہیں. قال اللہ تعالی, اللہ تعالی فرماتے ہیں وسار بی اہلہ, حضرت موسیٰ علیہ السلام چل پڑے بی اہلی ہی, اپنی بیوی کو لے کر. حضرت موسیٰ علیہ السلام اپنی بیوی کو لے کر چل پڑے. دیکھو یہاں حضرت موسیٰ علیہ السلام کی بیوی مراد ہے اہل سے. اور نیز ویقال, عربی زبان میں کہتے ہیں تأہل فلان, جب کوئی شخص شادی کر لیتا ہے تو کہتے ہیں تأہل فلان, یعنی شادی شدہ ہو گیا, یعنی اہل والا ہو گیا. اور ابھی بچے ہیں نہیں, ابھی تو بچے ہیں ہی نہیں, یعنی بیوی والا ہو گیا. تو معلوم ہوا اہل سے کیا مراد ہے؟ بیوی مراد ہے. یہ امام صاحب کی دلیل ہے. آگے دیکھیے, وَآلُهُ أَهْلُ بَيْتِهِ وَأَبُوهُ وَجَدُّهُ مِنْهُمْ. بھئی ایک شخص کہتا ہے کہ میرے مال کا ثلث آل زید کو دے دینا. آل کا لفظ استعمال کرتا ہے تو اس سے کون کون مراد ہوں گے؟ کہتے ہیں کہ اس میں زید کے گھر والے مراد ہوں گے, بیوی بچے وغیرہ, اور اسی طرح اس کے باپ دادا وغیرہ بھی اس کے اندر داخل ہوں گے. تو کہتے ہیں وہ آلوہ, اور کسی شخص کی آل جو ہے اہل بیتی ہی, اس کے گھر والے ہوتے ہیں. وہ ابوہ وجدہ منہم, اور اس کا باپ اور دادا بھی ان میں سے ہیں. یہ لفظ آل اور اہل بھائی, اس کی تحقیق والد صاحب رحم اللہ شیخ الحدیث و تفسیر حضرت مولانا محمد موسیٰ روحانی بازی رحمہ اللہ, ان کی اس موضوع پر ایک کتاب ہے النہج السہل. النہج السہل, نہج راستے کو کہتے ہیں. النہج السہل, آسان راستہ. النهج السهل الى مباحث الآل والأهل, یعنی آل اور اہل کے مباحث کی طرف آسان راستہ. تو یہ بہرحال کتاب کا نام ہے اور عجیب بدیع کتاب ہے بھائی. یہ صرف آل اور اہل ان دو لفظوں پر یہ کتاب لکھی گئی ہے اور تقریباً 350 صفحات پر مشتمل ہے. اس میں آل اور اہل کے فرق ذکر کیے گئے ہیں کہ ان دونوں میں کیا کیا فرق ہیں بھائی. اچھا دیکھیے بھائی آگے کہتے ہیں, وَأَقَارِبُهُ وَأَقْرِبَاؤُهُ وَذُو قَرَابَتِهِ وَأَنْسَابُهُ مَحْرَمَاهُ فَصَاعِدًا مِنْ ذَوِي رَحِمِهِ الْأَقْرَبُ فَالْأَقْرَبُ غَيْرَ الْوَالِدَيْنِ وَالْوَلَدِ. بھائی ایک شخص نے وصیت کی کہ میرے مرنے کے بعد میرے مال کا ثلث میرے اقارب کو دے دینا, میرے قریبی رشتہ داروں کو, یا وہ کہتا ہے کہ میرے مرنے کے بعد میرے مال کا ثلث میرے اقربا کو دے دینا, یہ بھی اسی کی طرح ہے میرے قریبی رشتہ داروں کو دے دینا, یا کہتا ہے کہ میرے مرنے کے بعد میرے مال کا ثلث میرے ذو قرابتوں کو دے دینا, یعنی میرے رشتہ داروں کو, معنی وہی ہے ذو قرابت, قرابت رشتے کو کہتے ہیں, قرابت والوں کو دے دینا, یا وہ کہتا ہے میرے مرنے کے بعد میرے مال کا ثلث میرے انصاب کو دے دینا. انصاب جمع ہے نصیب کی, نون سین یا با, نصیب, اور نصیب بھی رشتہ دار کو کہتے ہیں. تو سب کا معنی ایک ہی ہے, چاہے اقارب کہے, اقربا کہے, ذو قرابت کہے یا انصاب. تو یہ لفظ اس نے استعمال کیا, ان میں سے کوئی ایک لفظ استعمال کیا اور کہا ان کو میرے مرنے کے بعد, میرے مرنے کے بعد میرے مال کا ثلث دے دینا. تو اب اس سے کون سے رشتہ دار مراد ہوں گے؟ کہتے ہیں کہ جو قریبی محرم رشتہ دار ہیں وہ مراد ہوں گے, قریبی محرم رشتہ دار, کیونکہ رشتہ دار تو بہت سارے ہیں, تو ان میں سے جو قریبی محرم رشتہ دار ہیں وہ مراد ہوں گے, اور دو افراد مراد ہوں گے کیونکہ اس نے جمع کا صیغہ استعمال کیا ہے, اور میراث کے مسئلے میں جمع کا اطلاق کم از کم کتنے افراد پر ہوتا ہے؟ دو افراد پر ہوتا ہے. میں نے پہلے بھی ذکر کیا تھا میراث کے مسئلے میں ایک بیٹی ہو کسی شخص کی تو اس کو ثلث ملتا ہے, لیکن اگر دو یا دو سے زیادہ بیٹیاں ہوں تو ان کو ثلثان ملتا ہے. تو دیکھو ثلثان زیادہ بیٹیوں کا حصہ ہے لیکن دو کو بھی ثلثان ہی دے رہے ہیں. معلوم ہوا میراث کے مسئلے میں دو کو بھی کیا سمجھا جاتا ہے؟ جمع ہی سمجھا جاتا ہے, حالانکہ ویسے تو جمع کم از کم تین افراد ہوتے ہیں لیکن میراث میں دو پر بھی جمع کا اطلاق ہوتا ہے. تو یہاں بھی اس نے جمع کے لفظ بولے ہیں, اقارب, اقربا, ذو قرابت, انصاب, یہ سب جمع کے لفظ ہیں. تو لہذا دو محرم جو اس کے قریبی محرم رشتہ دار ہیں ان میں سے دو افراد کو دے دیں گے. بات سمجھ میں آ گئی؟ کم از کم دو افراد, کم از کم دو افراد. تو کہتے ہیں وَأَقَارِبُهُ وَأَقْرِبَاؤُهُ وَذُو قَرَابَتِهِ وَأَنْصَابُهُ, ان الفاظ کی صورت میں ان سے مراد جو ہیں محرماہُ, اصل میں تھا محرمانی, تسنیہ ہے بھائی, نون اضافت سے گر گیا, محرماہُ, اس کے دو محرم جو ہیں, فصاعدًا, دو یا زیادہ. میں نے کہا نا کم سے کم دو کو دینا ہے, زیادہ ہو تو زیادہ کو دے دیں گے. تو محرماہُ, دو محرم اس کے, فصاعدًا, یا دو سے زیادہ, من ذوی رحمہِ, کس میں سے؟ اس کے قریبی رشتہ داروں میں سے جو محرم ہیں اس کے. بھائی محرم قریبی رشتہ دار ہونا ضروری نہیں ہوتا محرم کا. ایک آدمی ہے, اس نے ایک اجنبی عورت کا دودھ بچپن میں پیا تھا, اب وہ اس کے کوئی رشتہ دار نہیں لیکن محرم ہے, اور اس کی بیٹی وہ اس کی بہن کی طرح ہے, وہ بھی اس کی محرم ہے. تو بات سمجھ میں آ گئی؟ تو محرم ہونے میں کے ساتھ رشتہ دار ہونا ضروری نہیں, لیکن یہاں بتایا کہ دو محرم ہوں گے یا دو سے زیادہ, من ذوی رحمی ہی, اس کے قریبی رشتہ داروں میں سے. الاقرب فالاقرب, قریب والے پھر اس کے بعد جو قریب والے ہیں, یعنی درجہ بدرجہ. غیر الوالدین والولدی, علاوہ والدین کے اور اولاد کے, اولاد اور والدین نہیں اس میں داخل ہوں گے. کیوں کہتے ہیں؟ اس لیے کیونکہ اولاد اور والدین کے لیے رشتہ دار کا لفظ استعمال نہیں کرتے. کیا آپ نے سنا ہے کسی کو کہ وہ اپنے باپ کے بارے میں کہے یہ میرا رشتہ دار ہے, یا بیٹے کے بارے میں کہے یہ میرا رشتہ دار ہے؟ نہیں, باپ کے لیے کبھی رشتہ دار کا لفظ استعمال نہیں کرتے, کیونکہ رشتہ دار وہ ہے جس کے ساتھ رشتہ واسطے کے ذریعے ہو, واسطہ بیچ میں آ رہا ہو. تو پھر وہاں رشتہ دار کا لفظ استعمال کرتے ہیں, اور باپ اور اولاد کے ساتھ تو براہ راست تعلق ہے, وہاں تو درمیان میں واسطہ نہیں ہے بھائی. تو لہذا اسی لیے کہا کہ قریبی رشتہ دار ہوں گے درجہ بدرجہ غیر الوالدین والولدی, والدین اور اولاد کے علاوہ. بھائی بات سمجھ میں آ گئی. اور ولد کا لفظ بولا, یاد رکھو ولد کا اطلاق مذکر اور مؤنث دونوں پر ہوتا ہے, بیٹا بھی اس میں داخل اور بیٹی بھی اس میں داخل ہے بھائی, تو یہ داخل نہیں ہوں گے. وَإِنَّمَا قَالَ مَحْرَمَاهُ, بھائی ماتن نے محرمہ کیوں فرمایا, دو اس کے دو محرم ہوں گے, وجہ میں نے ذکر کر دی, کیونکہ اس نے جمع کا صیغہ استعمال کیا ہے اور میراث کے اندر اقل جمع کتنی ہے, دو ہے. کہتے ہیں وَإِنَّمَا قَالَ مَحْرَمَاهُ, ماتن نے محرمہ کا لفظ استعمال فرمایا یعنی تسنیہ ذکر فرمایا, لِأَنَّ أَقَلَّ الْجَمْعِ هَا هُنَا اِسْنَانِ, اس لیے کیونکہ جمع کے کم سے کم افراد یہاں پر دو ہوں گے, کیونکہ یہ وصیت ہے اور وصیت بھی کس کی طرح ہے, میراث کی طرح ہے, تو میراث میں جمع کا اطلاق کم از کم دو افراد پر ہوتا ہے, تو وصیت میں بھی کم از کم دو افراد پر ہوگا. فاعتبر الاقربیت, لہذا قریب ہونے کا اعتبار کیا جائے گا, کما فی المیراث, جیسا کس کے اندر ہوتا ہے, جیسا کہ میراث میں ہوتا ہے. وہذا عند ابی حنیفہ رحمہ اللہ, اور یہ امام صاحب کے نزدیک ہے. وقال, اور صاحبین فرماتے ہیں, الوصیت لکل من ینسب الى اقصى اب له ادرک الاسلام. بھئی یہ جو اس نے لفظ ذکر کیے کہ وصیت کرتا ہوں اپنے اقارب کے لیے یا اقربا کے لیے یا ذو قرابت کے لیے یا انصاب کے لیے, امام صاحب تو فرماتے ہیں اس کے جو قریبی محرم رشتہ دار ہیں وہ ان میں وہ دو یا دو سے زیادہ جو ہیں وہ اس سے مراد ہوں گے, دو کم از کم دو افراد ہوں, اور جو قریب والے ہیں درجہ بدرجہ, یعنی قریبی اگر ہیں تو پھر دور والے کو نہیں دیں گے, اور قریب والے دو کم از کم دو افراد ہوں یا دو سے زیادہ ہوں ان میں وہ تقسیم کریں گے. جبکہ صاحبین فرماتے ہیں کہ اس صورت میں جو وصیت ہوگی, دیکھیے کتاب پر, الوصیت, یہ وصیت ہوگی لکل من ینسب الى اقصى ابن, ہر وہ شخص جو کہ منصوب ہے الى اقصى ابن, اقصى کہتے ہیں آخری کنارہ, دور کا کنارہ, الى اقصى ابن, اس کا جو دور کا باپ ہے اس کی طرف, اقصى ابن لہو, اس کا جو دور کا باپ ہے اس کی طرف, ادرک الاسلام, جس نے اسلام پایا ہے. صاحبین فرماتے ہیں کہ اقارب اور اقربا وغیرہ کی صورت میں یا انصاب وغیرہ کی صورت میں اس وصیت میں وہ سارے افراد داخل ہوں گے جو اس کے قوم والے ہیں, جن کی نسبت اوپر ایک دادا کی طرف ہے سب کی, جیسے بنو ہاشم, حضور علیہ السلام کا خاندان بنو ہاشم, دیکھو یہ حضور کے ایک دادا پر دادا اوپر ہاشم گزرے تھے, ان کی طرف نسبت ہے, تو اس میں وہ سارے نیچے جو ان کی اولاد ہیں داخل ہو گئیں. یا اسی طرح بنو تمیم ہے قبیلہ, وہ ان کا کوئی اوپر باپ دادا تمیم نامی گزرا, اس کی طرف سارے منسوب ہیں, تو اسی طرح قبیلے جو ہیں وہ اوپر ان کے کسی باپ دادا کی طرف ان کی نسبت ہوتی ہے. تو اگر اس نے اقارب یا اقربا کا لفظ استعمال کیا کسی شخص نے, تو اس میں کون کون داخل ہوں گے, کن کن کو یہ مال ملے گا؟ صاحبین فرماتے ہیں کہ اس شخص نے کیا کہا, میرے اقارب, یا کہا زید کے اقارب کو دے دینا, جس کی بھی اقارب کی بات کی, اس شخص کا جو اوپر دور جو دادا پر دادا, دادا پر دادا, جس نے اسلام کو پایا ہو, جس نے اسلام کو پایا ہو اور چاہے خود اسلام نہ لایا ہو, چاہے خود اسلام, ہاں وہ جو دادا پر دادا ہے جس نے اسلام کو پایا, اس دادا کی طرف جتنے بھی منسوب ہیں وہ سارے اس کے اندر داخل ہو جائیں گے. اور جبکہ بعض مشائخ فرماتے ہیں کہ وہ دادا یا پردادا جس نے اسلام کو پایا ہو, نہیں پایا نہ ہو بلکہ جس نے اسلام کو قبول کیا ہو, وہ آخری دادا جس نے اسلام کو قبول کیا ہو اس کی اولاد داخل ہوگی اس میں. توجہ ہے, تھوڑا سا فرق ہے, ایک شخص ہے وہ اسلام کو پاتا ہے لیکن اسلام قبول نہیں کرتا, اور اس کی اولاد کیا کرتی ہے, اسلام کو قبول کر لیتی ہے, तो अब दोनों में देखो, एक ने इस्लाम को पाया लेकिन कबूल नहीं किया, और दूसरे ने इस्लाम को पाया भी और क्या कर लिया, कबूल भी कर लिया। तो साहिबैन क्या फरमाते हैं कि इसका सबसे ऊपर जो दादा गुजरा है, जिसकी तरफ ये लोग अपनी निस्बत करते हैं, और जिसने इस्लाम को पाया हो, यानी उससे पीछे वाला दादा मुराद नहीं, बल्कि वो वाला दादा जिसने इस्लाम को पाया हो, सिर्फ वो उस दादा की नीचे जितनी औलाद है वो सारी दाखिल हो जाएगी। जबकि बाज मशाइख फरमाते हैं कि नहीं, जिसने इस्लाम को पाया ना हो बल्कि इस्लाम को कबूल किया हो, तो वो फिर यानी उसके नीचे जिस बच्चे ने इस्लाम कबूल किया है उनकी औलाद सिर्फ इसके अंदर दाखिल हो जाएगी। भाई मिसाल से बात समझ में आएगी। देखो हजरत अली रजी अल्लाह तआला अन्हु, उनकी एक जौजा तो थी हजरत फातिमा रजी अल्लाह ताला अन्हा, उनकी से हजरत फातिमा से हजरत अली के औलाद जो है वो सब वो सैयद कहलाते हैं। वो क्या कहलाते हैं? सैयद कहलाते हैं, क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की औलाद में से हैं, सैयद कहलाते हैं। अच्छा, सैयद की बात आई, मैंने जिक्र किया हजरत अली रजी अल्लाह तआला अन्हु की जौजा मुबारका हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बेटी हजरत फातिमा रजी अल्लाह तआला अन्हा, और इनका तो जल्दी इंतकाल हो गया था, और तो इनकी जो औलाद है वो सैयद कहलाते हैं, सैयद हैं। और हजरत अली रजी अल्लाह तआला अन्हु ने बाद में और शादियां की और उनसे उनकी और भी औलाद हुई, तो वो जो औलाद है हजरत अली की वो अलवी कहलाते हैं, हजरत अली की तरफ निस्बत करते हुए अलवियुन, यानी किसकी तरफ मंसूब है? हजरत अली रजी अल्लाह तआला अन्हु की तरफ। अब हजरत अली रजी अल्लाह तआला अन्हु वो बेटे हैं हजरत अबू तालिब के, और हजरत अबू तालिब ने इस्लाम को पाया लेकिन इस्लाम को कबूल नहीं किया। तो हजरत अबू तालिब ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बे इंतहा मदद की लेकिन इस्लाम नहीं लेकर आए भाई, और इसी तरह उनका इंतकाल हुआ, और हुजूर अलैहिस्सलाम बहुत ज्यादा दुखी थे उनके इंतकाल पर कि वो इस्लाम लाए बगैर ही दुनिया से चले गए। अब कोई शख्स था और वो अलवी था, क्या था? अलवी था, और उसने वसीयत की कि मेरे अकारिब को मेरे मरने के बाद सुलुसे माल दे देना। अब जिन मशाइख का यह कौल है कि जो सबसे ऊपर दादा पर दादा गुजरा, जिसने इस्लाम को पाया भी और इस्लाम को कबूल भी किया, तो इस अलवी की गोया वसीयत हो जाएगी हजरत अली रजी अल्लाह तआला अन्हु की जो औलाद है, हजरत अली रजी अल्लाह तआला अन्हु की जो सारी औलाद है सारी बीवियों से, वो सारी इसके अंदर दाखिल हो जाएगी। और वो मशाइख वो फुकहा जो ये फरमाते हैं कि इससे मुराद वो ऊपर का दादा है जिसने इस्लाम को पाया हो बेशक इस्लाम कबूल न किया हो, तो इस सूरत में इस अलवी की वसीयत ने हजरत अबू तालिब जो है उनकी सारी औलाद दाखिल हो जाएगी, और हजरत अबू तालिब के तो और भी बेटे थे, हजरत जाफर रजी अल्लाह तआला अन्हु वो भी बेटे थे, हजरत अकील रजी अल्लाह तआला अन्हु वो भी बेटे थे, तो उनकी भी औलाद इस वसीयत के अंदर दाखिल हो जाएगी। फर्क समझ में आ रहा है? अगर किसका एतबार करें, वो दादा जिसने इस्लाम को पाया बेशक इस्लाम कबूल नहीं किया, तो वो जो अलवी ने वसीयत की तो उसकी निस्बत सबसे ऊपर कौन सा दादा है? हजरत अबू तालिब हैं, तो उनके सारी औलाद इसमें दाखिल हो जाएगी। तो इसमें हजरत अली रजी अल्लाह तआला अन्हु की औलाद भी आ गई, हजरत अकील और हजरत जाफर रजी अल्लाह तआला अन्हुमा की औलाद भी सारी इसमें दाखिल हो गई। और अगर उन मशाइख का कौल लिया जाए कि जिनके नजदीक वो सबसे ऊपर का बाप जिसने इस्लाम कबूल किया हो, तो फिर इसमें सिर्फ हजरत अली रजी अल्लाह तआला अन्हु की औलाद दाखिल होगी और उनके भाइयों की औलाद इसमें दाखिल नहीं होगी। फर्क समझ में आ गया? वकाला, और साहिबैन फरमाते हैं, अलवसीयतु लिकुल्ली मैयून सबु इला अक्सा अबिन लहू अदरकल इस्लामा, कि यह वसीयत होगी हर उस शख्स के लिए जो मनसूब हो इला अक्सा अबिन लहू, इस वसीयत करने वाले के आखिरी किनारे का जो बाप है, यानी सबसे ऊपर जो बाप है, अदरकल इस्लाम, जिसने इस्लाम को पाया, जो भी उस बाप की तरफ मंसूब हैं वो सारे इस वसीयत के अंदर दाखिल हैं। वइंदा बाज़िल मशायख रहिमहुल्ला, और बाज मशायख बाज फुकहा के नजदीक, इला अक्सा अबिन लहू अस्लमा, के वो दाखिल होंगे जो मंसूब हैं इस वसीयत करने वाले के اس آخری باب کی طرف اسلمہ جو کہ اسلام لے کر آیا تھا. وَيَدْخُلُ الْأَبْعَدُ مَعَ وُجُودِ الْأَقْرَبِ, اور داخل ہو جائے گا دور والا بھی قریب والے کے پائے جاتے ہوئے. توجہ ہے, وَيَدْخُلُ الْأَبْعَدُ, صاحبین کا مذہب چل رہا ہے. امام صاحب کا مذہب تو یہ تھا قریب والے درجہ بدرجہ ہوں گے, جب سب سے قریبی ہے تو دور والے کو نہیں دیں گے, اور اگر قریب والا نہیں تو اس سے اگلا درجے والے کو دے دیں گے, اگر وہ بھی نہیں تو پھر اس سے اگلے درجے والے کو دیں گے. صاحبین کیا فرماتے ہیں, وَيَدْخُلُ الْأَبْعَدُ مَعَ وُجُودِ الْأَقْرَبِ, کہ جو دور والا ہے وہ بھی داخل ہو جائے گا, مَعَ وُجُودِ الْأَقْرَبِ, قریب والے کے ہوتے ہوئے, قریب والے کے ہوتے ہوئے دور والا بھی داخل ہو جائے گا. ثم لا يدخل قرابۃ الولادۃ, پھر قرابت ولادت اس کے اندر داخل نہیں. قرابت ولادت یعنی جن کے درمیان ولادت والا رشتہ ہو, جیسے باپ اور بیٹے میں کون سا رشتہ ہے, ولادت کا رشتہ ہے, تو ولادت والی قرابت, اس قرابت اوپر کہا نا میرے اقارب کو دے دینا یا میرے اقربا کو دے دینا یا میرے انصاب کو دے دینا, اس میں ولادت والا رشتہ داخل نہیں ہے, لہذا والدین بھی داخل نہیں, اولاد بھی داخل نہیں. ابھی متن میں گزرا والدین کو بھی رشتہ دار کہتا ہے کوئی نہیں, بات سمجھ میں آ گئی, تو وہ اس میں داخل نہیں. تو یہ مانا ہے ولا يدخل قرابۃ الولادتی, کہ ولادت والی قرابت یعنی جن میں رشتہ ولادت ہو باپ بیٹا وغیرہ, ان یہ داخل نہیں ہوں گے اس میں. وقد قیل, اور تحقیق کہا گیا ہے, من قال للوالد قریبا, جس نے اپنے والد کو قریبی کہا, قریبی یعنی رشتہ دار, جس نے اپنے والد کو رشتہ دار کہا, فہو عاق, تو وہ بدسلوکی کرنے والا ہے. وہ کیا ہے, والد کا نافرمان ہے, والد کے ساتھ بدسلوکی کرنے والا ہے. بھئی والد کو کیسے قریبی کہا, بھئی قریبی تو وہ ہوتا ہے جہاں درمیان میں واسطہ ہو, اور باپ میں اور اس کے درمیان تو کوئی واسطہ نہیں ہے, تو یہ گویا اس نے بدسلوکی کی, یوں کہو والد کے ساتھ بدتمیزی کی ہے اس نے. بات سمجھ میں آ گئی بھائی. تو کہتے ہیں وقت قیل, تحقیق کہا گیا ہے, من قال للوالد قریبا, جس نے اپنے والد کو قریبی کہا, فہو عاق, تو وہ والد کے ساتھ بدسلوکی کرنے والا ہے, یا یوں ترجمہ کر لیں, فہو عاق, تو وہ نافرمان ہے. فَإِنْ كَانَ لَهُ عَمَّانِ وَخَالَانِ فَذَا لِعَمَّيْهِ هَذَا عِنْدَ أَبِي حَنِيفَةَ رَحِمَهُ اللَّهُ. جی اب دیکھیے مسئلہ, ایک شخص کا انتقال ہوا اور اس نے وصیت کی تھی کہ میرے مرنے کے بعد میرے مال کا ثلث میرے قریبی رشتہ داروں کو دے دینا, اور مرنے کے بعد دیکھا گیا کہ اس کے قریبی رشتہ داروں میں دو چچا ہیں اور دو ماموں ہیں, دو چچا اور دو ماموں. تو امام صاحب فرماتے ہیں چچے, دو جو چچا ہیں ان کو میراث, یہ ان کو یہ ثلث دے دیں گے اور ماموں کو کچھ نہیں ملے گا, جبکہ صاحبین فرماتے ہیں نہیں چاروں کو ملے گا. تو چار حصے کر دو اس ثلث کے, ایک حصہ ایک چچا کو, ایک دوسرے چچا کو, ایک حصہ ایک ماموں کو, اور ایک حصہ دوسرے ماموں کو. جبکہ امام صاحب کیا فرماتے ہیں کہ سارا ثلث کس کو دے دو, چچوں کو دے دو, وہ اس کو آدھا آدھا تقسیم کر لیں گے. تو فرق سمجھ میں آ رہا ہے بھئی, کیا وجہ ہے کیوں فرق؟ بھئی ابھی تو ضابطہ آپ کو بتلایا, امام صاحب کیا فرماتے ہیں, پہلے قریبی کو دو پھر بعد میں دور والوں کو دو, اور صاحبین کیا فرماتے ہیں, قریب اور دور والے برابر ہیں, قریب اور دور والے برابر. تو امام صاحب نے اپنے ضابطے اور اصول کے مطابق جو ہے وہ فرمایا کہ صرف چچا کو دو, کیونکہ چچا قریبی ہے اور مامو دور کا ہے. آپ کہیں گے چچا کیسے قریبی, مامو کیسے دور کا؟ تو آپ کہیں گے کہ دونوں قریب اور بعید کیسے, دونوں بالکل قریبی ہیں, کیونکہ چچا اگر باپ کا بھائی ہے تو مامو جو ہے وہ ماں کا بھائی ہے, تو دونوں قریبی ہونے چاہیے, لیکن آپ چچا کو قریبی قرار دے رہے ہیں اور مامو کو بعید والا قرار دے رہے ہیں, حالانکہ دونوں برابر ہیں. بھائی دونوں برابر نہیں ہیں, اس لیے کیونکہ نسب باپ کی طرف سے چلتا ہے. تو چنانچہ یہ چچا اور مامو ان میں سے چچا کو قریبی قرار دیا گیا ہے, حکم اس پر قریب ہونے کا لگایا گیا ہے, کیونکہ نسب کس کی طرف سے چلتا ہے, باپ کی طرف سے. چنانچہ یہی وجہ ہے, اگر ایک بچی ہے اور اس کے باقی رشتہ دار مر گئے, صرف ایک مامو ہے اور ایک چچا ہے, مامو ہے اور چچا, تو شریعت چچا کو ولایت نکاح دیتی ہے, وہ نکاح کروا سکتا ہے اس بچی کا, मामू नहीं करवा सकता, उसको विलायत निकाह हासिल नहीं। मालूम हो शरीयत के अंदर भी करीबी कौन है, चचा है। तो इसलिए जब इमाम साहब क्या फरमाते हैं, जब करीब वाला हो तो दूर वाले को नहीं देना, तो करीब वाले जब दो चचा हैं तो इन दोनों को वो सुलुस दे दो, उसको आधा आधा तकसीम कर लेंगे। और साहिबान क्या फरमाते हैं, करीब के साथ साथ बईद वाले को भी देना है, तो दो चचा हैं और दो मामू हैं, तो सुलुस के चार हिस्से कर दो और एक एक रुबो सबको दे दो। फर्क समझ में आ गया? तो कहते हैं फैनकान अलहू अम्मानी व खालानी फदाली अम्मई ही, पस अगर उस शख्स की वसीयत करने वाले के दो चचा हैं और दो मामू हैं, फदाली अम्मई ही, तो वो सुलुस जो है उसके दो चचों के लिए होगा। हाजा इंदा अबी हनीफा रहमतुल्लाह, ये इमाम साहब के नजदीक है। वकाला, और साहिबैन फरमाते हैं, युकस्समु बैनहुम अरबा, कि उस सुलुस को तकसीम किया जाएगा उनके दरमियान चार हिस्से करके। लिआदमी एतबारिल अक्रबियती, इसलिए क्योंकि करीब होने का कोई एतबार नहीं, साहिबैन के नजदीक करीब होने का कोई एतबार नहीं। वफी आम में वखा लैनी, अब मुझे आप बताइए भाई, एक आदमी ने वसीयत की कि मेरे करीबी रिश्तेदारों को यह माल का सुलुस दे देना, उसका इंतकाल हुआ, एक चचा है और दो मामू हैं, एक चचा है दो मामू हैं, अब माल कैसे तकसीम करेंगे? तो इमाम साहब फरमाते हैं कि निसफ चचा को दे दो, क्योंकि उसने जमा का सीगा बोला है, तो कम से कम कितने अफराद होने चाहिए, दो अफराद, तो चचा तो एक है, तो चचा को पूरा सुलुस नहीं देंगे, निसफ चचा को दे देंगे और निसफ फिर मामुओं को देंगे, और मामू चूंकि दो हैं तो वो उस निसफ को आपस में आधा आधा तकसीम कर लेंगे। तरीका समझ में आ गया? ये माना है वफी अम्मी व खालैनी, और एक चचा और दो मामुओं की सूरत में निसफुन बैनहू व बैनहुमा, आधा जो है वो उस चचा और उन मामुओं के दरमियान होगा। आधा किसको हो मिल जाएगा, चचा को, और आधा उन मामों के दरमियान तकसीम होगा। लिअन्न अक़ल अल-जम्अ इज़ा कानस नैनी, वजह बयान कर रहे हैं कि चचा को आधा क्यों दिया, वजह तो मैंने जिक्र कर दी, क्या वजह, चचा को आधा क्यों दिया, क्योंकि मीरास और वसीयत के मसले में अक़ल जमा कितना है, दो, तो जब उसने जमा का सिगा बोला, मालूम हो कम अज कम कितने अफराद को देना है, दो को, जब अक़ल दो हैं तो एक को कितना मिलना चाहिए, निसफ, तो निसफ उसको दे दिया। बात समझ में आ गई? लिअन्न अक़ल अल-जम्अ इज़ा कानस नैनी, इसलिए क्योंकि अक़ल जमा जब वो दो हो तो फलिल वाहिद निसफ, तो एक के लिए निसफ बनेगा, तो बकिया निसफुल आखर, तो दूसरा निसफ बच गया, फयकूनु लिल खालैनी, तो वो दो मामों के लिए हो जाएगा। व इंदहुमा युकस्समु असलासन बैनहुम, और साहिबैन के नजदीक वो जो सुलुस है उसके तीन हिस्से करके तकसीम किया जाएगा, तीन हिस्से कर देंगे, चचा और दो मामू सबको एक एक सुलुस दे देंगे, ये साहिबैन के नजदीक। वफी अम्मिन लहू निसफुन, दूसरी सूरत, एक शख्स का इंतकाल हुआ और उसने यही वसीयत की कि मेरे रिश्तेदारों को यह माल दे देना, और उसका सिर्फ एक चचा है, तो कहते हैं एक चचा को निसफ ही देंगे, पूरा सुलुस नहीं देंगे, क्योंकि उसने जमा का सीगा इस्तेमाल किया है, और जमा का इतलाक यहां कम अज कम कितने पर होगा, दो पर, जब दो होंगे जमा तो एक को निसफ ही मिल सकता है। वफी अम्मिन, और एक चचा के अंदर लहू निसफुन, उसके लिए निसफ होगा। ऐ औसा लिल अकारिबी, एक शख्स ने वसीयत की अपने करीबी रिश्तेदारों के लिए, व लहू अम्मु वाहिदुन, तो और उसका एक ही चचा था, तो लहू निसफु, चचा के लिए निसफ होगा। लिमा जकर ना आनिफन, वो जो हमने जिक्र किया अभी, आनिफन का क्या माना, अभी, भाई याद रखो अभी का लफ्ज हम इस्तेमाल करते हैं उर्दू में, अरबी में अभी के लिए एक लफ्ज है अल आन, अल आन, अल आन, और एक लफ्ज है आनिफन, इसका माना भी अभी, और अल आन का माना भी अभी, लेकिन दोनों में अरबी में फर्क है। अल आन का माना है जो मौज हाल, फिलहाल, यानी फिलहाल, बात समझ में आ रही, और आनिफन का माना है अभी, जो माजी में था, माजी की तरफ निस्बत होती है। मसलन जैद किसी की पिटाई कर रहा है, तो आपसे मैंने पूछा जैद क्या कर रहा है, आप कहते हैं जैद अभी पिटाई कर रहा है, ये अभी कौन सा वाला है, हाल वाला या माजी वाला, हाल वाला, तो यहां मैं कहूंगा अल आन जैदुन यजरिबु, अल आना जैदुन यजरिबू, तो यहां अल आन इस्तेमाल करूंगा, और वो जो अभी जो माजी वाला हो वहां आनिफन बोलते हैं। मसलन मैं कहता हूं जैद ने अभी पिटाई की, क्या माना, कर रहा है या कर ली?
कर ली,
कर ली। तो ये माजी वाला हुआ। तो अब मैं कहूंगा जराबा जैदुन आनिफन, जैद ने अभी पिटाई की। फर्क समझ में आ गया? तो यहां आनिफन आया। तो लहु निस्फ, उस चचा के लिए आधा हिस्सा होगा। लिमा जकर ना आनिफन, उस वजह से जो हमने अभी जिक्र किया। वल अम्मु वल अम्मतु सवा उनफीहा, कहते हैं चचा और फूफी बराबर हैं इसके अंदर। एक शख्स ने वसीयत की मेरे रिश्तेदारों को माल दे देना, और उसका एक चचा है और एक फूफी है, तो कहते हैं चचा और फूफी बराबर हैं, दोनों को आधा आधा हिस्सा दे देंगे। ये माना है वल अम्मु वल अम्मतु सवा उनफीहा, चचा और फूफी बराबर हैं इसके अंदर, क्योंकि दोनों रिश्ते में करीबी हैं, दोनों भाई बहन है ना, तो जितना रिश्ता करीबी चचा से है उतना करीबी रिश्ता फूफी से भी है। वफी वलदी जैदिन अज़्ज़कर वल उनसा सवा उन, मैंने अभी आपको बतलाया था कि वलद का लफ्ज मुजक्कर और मुअन्नस दोनों को शामिल होता है। एक शख्स ने वसीयत की कि मेरा यह माल का सुलुस वलद जैद को दे देना, उर्दू में वलद का तर्जमा होगा औलाद से, यानी औलाद जैद को मेरा यह माल दे देना, तो इस सूरत में उसके बेटे और बेटियों सबको मिलेगा और बराबर बराबर तकसीम करेंगे। कहते हैं वफी वलदी जैदिन अज़्ज़कर वल उनसा सवा उन, और जैद की औलाद के लिए वसीयत की सूरत में मुजक्कर और मुअन्नस बराबर हैं। वफी वरासती ही ज़करु का उनसयैनी, सूरत ये एक शख्स ने कहा कि मेरा यह माल, पहले क्या कहा था, जैद की औलाद को दे देना, और औलाद जैसे बेटा उसकी औलाद, इसी तरह बेटी भी औलाद, तो दोनों को बराबर बराबर मिल देंगे। एक बेटा और एक बेटी है तो सुलुस आधा बेटे को दे देंगे और आधा बेटी को। लेकिन इसके बजाय अगर उसने यह कहा कि मेरा ये माल का सुलुस जैद के वारिसों को दे देना, किसको दे देना, अब जैद के सिर्फ एक बेटा और बेटी है और कोई भी वारिस नहीं है, तो फिर बेटे को बेटी से दुगना देंगे, बेटे को बेटी से दुगना। भाई क्यों दुगना क्यों देंगे? कहते हैं इसलिए क्योंकि उसने वारिस का लफ्ज इस्तेमाल किया, तो मालूम हुआ वो इस तरीके पर हिस्सा देना चाहता है जैसे वारिसों को मिलता है, और वरासत के अंदर भाई बहन के साथ इकट्ठा हो तो भाई को बहन से दुगना मिलता है। बात समझ में आ गई? तो इसलिए भाई को बहन से दुगना मिलेगा। मसला समझ भी आया कि नहीं आया? नहीं आया, फिर सुनो। पहले मसले में उसने कहा था कि मेरे माल का सुलुस जैद की औलाद को दे देना, वलद का लफ्ज बोला है, और वलद का इतलाक मुजक्कर और मुअन्नस पर होता है, तो दोनों शामिल हुए और दोनों को बराबर बराबर हिस्सा देंगे, क्योंकि एक को ज्यादा एक को कम देने की कोई उसने तस्रीह नहीं की। लेकिन यहां उसने ये लफ्ज उसने कहा कि मेरे मरने के बाद मेरे माल का सुलुस जैद के वारिसों को दे देना, किसको दे देना, जैद के वारिसों को दे देना, तो इसने वारिस का लफ्ज जिक्र किया। और वारिसों को माल कैसे तकसीम करते हैं, भाई को बहन से दुगना देते हैं, तो इसलिए यहां भी अब वो सुलुस जो है भाई को बहन के मुकाबले में दुगना मिलेगा। तो कहते हैं वफी वलदी जैदिन अज़्ज़कर वल उनसा सवा उन, और जैद की औलाद की सूरत में मुजक्कर और मुअन्नस बराबर होंगे। वफी वरासती ही ज़कर उनका उनसयैनी, और जैद के वारिसों के लिए वसीयत की सूरत में ज़कर उनका उनसयैनी, एक मुजक्कर जो है वो दो मुअन्नस के बराबर होगा, यानी उसको दुगना मिलेगा। लिअन्नहु अतबरा अलवरासता, इसलिए क्योंकि वसीयत करने वाले ने वरासत का एतबार किया, उसने वरासत का लफ्ज बोला है ना, तो उसने वरासत का एतबार किया। वहुक्मुल इर्स हाजा, और वरासत का हुक्म तो यही है कि मुजक्कर को दो मुअन्नस के बराबर हिस्सा मिलता है। वफी ऐतामी बनी ही व उमियानिहिम व जमना इहिम व अरामिलिहिम दखल फकीरहुम व गनीयहुम व ज़करहुम व इनासहुम इन उहसु व इल्ला फलिल फुकरा मिनहुम, सूरत मसला ये। एक शख्स ने वसीयत की कि मेरा ये जो माल है इसका सुलुस बनू जैद के यतीमों को दे देना, बनू जैद के, बनू जैद यानी जैद की जो औलाद है, कोई कबीला है, कोई खानदान है, दादा की तरह मंसूब है, जैद कोई उनका दादा पहले गुजरा था, तो उसने क्या कहा, बनू जैद जो है यानी फुला जो कबीला है उसके यतीमों को दे देना। या वो वसीयत करता है, कहता है कि बनू जैद के जो अंधे हैं उनको ये मेरा माल दे देना, या वो कहता है कि बनू जैद के जो अपाहज हैं उनको यह माल दे देना, यह कहता है बनू जैद की जो बेवाएं हैं, जो बेवा औरतें हैं उनको दे देना। तो इस सूरत में किन को मिलेगा, کیا بنو زید کے یتیم, بنو زید کے یتیم دو قسم کے ہیں, کچھ مالدار ہیں اور کچھ غریب ہیں, تو کیا صرف غریبوں کو دیں گے یا مالداروں کو بھی؟ کہتے ہیں بھائی اس نے کیا کہا تھا, بنو زید کے یتیموں کو دینا, اس نے کوئی غریب اور امیر کا فرق کیا نہیں, لہذا امیر غریب اور فقیر سب یتیم اس میں آ جائیں گے. اسی طرح اگر وہ جو اندھے ہیں بنو زید کے, اس نے کہا بنو زید کے اندھوں کو دے دینا, اور اندھے دو طرح کے ہیں وہاں, کچھ غریب ہیں اور کچھ امیر ہیں, تو کیا صرف غریب کو دیں گے؟ کہتے ہیں نہیں, اس نے کوئی امیر غریب کی قید نہیں لگائی, اس نے تو کیا کہا تھا اندھوں کو دینا, تو بنو زید کے سب اندھوں کو دے دیں گے, چاہے غریب ہو چاہے امیر, ان میں برابر تقسیم کریں گے. اور اگر اس نے کہا تھا بنو زید کے جو اپاہج ہیں ان کو دینا, اور اپاہج دو قسم کے ہیں, کچھ غریب ہیں اور کچھ امیر ہیں, تو کہتے ہیں سب کو دیں گے. اسی طرح اگر اس نے کہا کہ بنو زید کی بیواؤں کو دینا, اور بیوائیں دو قسم کی ہیں, کچھ غریب ہیں کچھ امیر ہیں, تو کہتے ہیں سب کو دیں گے, کیونکہ اس نے کوئی تخصیص نہیں کی. یہ وہ صورت ہے کہ جب یہ لوگ تھوڑے ہوں جن کو ہم شمار کر سکیں, یہ جو یتیم ہیں, یہ جو اپاہج ہیں, یہ جو اندھے ہیں, یہ تھوڑے سے ہیں. یہ کیا ہیں؟ دو چار ہیں, دس ہیں, پندرہ ہیں, بیس ہیں, چالیس ہیں, تھوڑے سے ہیں, تو پھر اس صورت میں غریب اور امیر کا فرق نہیں کیا جائے گا. اور اگر یہ بہت زیادہ ہیں, مطلب سو یا سو سے بھی اوپر چلے گئے ہیں, اتنے زیادہ ہو گئے ہیں, تو پھر اس صورت میں معلوم ہوا وہ سب کو نہیں دینا چاہتا, وہ صرف جو غریب غربا ہیں ان کو دینا چاہتا ہے. تو جو ان میں سے غریب ہوں گے ان کو دیں گے. مثلا اس نے کیا کہا تھا کہ بنو زید کے یتیموں کو دینا, تو اس یتیموں میں سے جو غریب غریب ہیں, جو فقیر ہیں, ان کو دیں گے, جو امیر یتیم ہیں ان کو نہیں دیں گے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وفی ایتام بنی ہی, ایتام جمع ہے یتیم کی, آگے آ رہا ہے عمیان, عمیان جمع ہے اعما کی, اعما کی ایک جمع آتی ہے عمیون, عمیون, اور ایک جمع کیا آتی ہے عمیان, تو عمیان ہے بھائی یہ اندھے. وزمناہم, زمنا یہ جمع ہے زمین کی, زمین کہتے ہیں اپاہج کو, اور جمع آتی ہے زمنا. وارامیلہم, ارامل جمع ہے ارمل کی, ارمل بیوہ کو کہتے ہیں. اسی طرح وہ شخص جس کی بیوی فوت ہو جائے اس کو بھی ارمل کہتے ہیں بھائی, ارمل. تو کہتے ہیں وفی ایتام بنی ہی و عمیانہم و زمنائہم و ارامیلہم, اور کسی کے بنی ہی یعنی کسی مطلب خاندان ہے, بنو زید ہے, مثلا بنو زید کے یتیموں کے لیے اور اس کے اندھوں کے لیے اور ان کے اپاہجوں کے لیے اور ان کے ارامل کے لیے وصیت کرنے کی صورت میں دخل فقیرہم وغنیہم, داخل ہوں گے اس میں ان کے فقیر بھی یعنی غریب بھی, وغنیہم اور مالدار بھی, وذکرہم وإناثہم اور ان کے مذکر بھی اور مؤنث بھی, سب داخل ہو جائیں گے. ان احصو, اگر ان کو شمار کیا جا سکے, اگر یہ تھوڑے ہوں. وہ اللہ, اور اگر ایسا نہ ہو, فلل فقراء منہم, تو پھر جو ان میں سے فقراء اور محتاج ہوں گے صرف ان کو دیں گے. بات سمجھ میں آ گئی؟ سورت خود بیان کر رہے ہیں, کہتے ہیں اوصا لایتام بنی زید, ایک شخص نے وصیت کی بنو زید کے یتیموں کے لیے, او عمیانہم, یا ان کے اندھوں کے لیے, الى آخره, آخر تک. فان کانوا قوما یحصون, اگر وہ ایسے لوگ ہیں, یحصون, جو شمار کیے جا سکتے ہیں, احصا یحصی کا معنی ہے شمار کرنا, شمار کرنا. فَإِن كَانُوا قَوْمًا يُحْصَوْنَ, اگر وہ ایسے لوگ تھے جو شمار کیے جا سکتے ہیں, تو دخل الفقیر والغنی, تو فقیر اور غنی یعنی غریب اور مالدار دونوں داخل ہو جائیں گے وصیت میں. فَإِنَّهُ يَكُونُ تَمْلِيكًا لَهُمْ, تو یہ جو وصیت ہے یہ ان کو مالک بنانا ہے. معلوم ہو وہ صدقے کے ارادہ نہیں ہے, ویسے وہ کیا کرنا چاہتا ہے, ان سب کو مالک بنانا چاہتا ہے, غریب اور امیر سب داخل ہو جائیں گے. تو یہ وصیت کیا ہوئی, ان کو مالک بنانا ہے. تو فَإِنَّهُ يَكُونُ تَمْلِيكًا لَهُمْ, تو یہ جو وصیت ہے یہ ان کو مالک بنانا ہوگا. وَإِن كَانُوا قَوْمًا لَا يُحْصَوْنَ, اور اگر وہ ایسے لوگ ہوئے کہ جو شمار نہیں ہو سکتے یعنی زیادہ ہیں, لا یکون تملیکن لہم, تو یہ ان کو مالک بنانا نہیں ہے کیونکہ بہت زیادہ لوگ ہیں. تو بل یوراد بہ القربت, تو پھر اس کے لیے مراد قربت ہوگی یعنی ثواب کے لیے ہوگا یہ. وہی فی دفع الحاجتی, اور قربت کس میں ہوتی ہے کہ کسی کی حاجت پوری کی جائے, حاجت دور کی جائے, تو فیصرف الی الفقراء منہم, تو اس وصیت کو پھیرا جائے گا ان کے فقراء کی طرف یعنی محتاجوں کی طرف. اے فقراء ایتام بنی زید یعنی بنو زید کے یتیموں کے جو فقراء ہیں ان کی طرف پھیرا جائے گا, او فقراء عمیانہم اور یا ان کے اندھوں کے جو فقراء ہیں ان کی طرف پھیرا جائے گا, وکذا فی الباقی اور اسی طرح باقی میں بھی ہے. اب کس کو ہم قلیل سمجھیں اور کس کو کثیر سمجھیں؟ قلیل ہیں تو پھر امیر غریب سب داخل, اور کثیر ہیں تو صرف فقراء داخل. کہتے ہیں اس کو عرف کے سپرد ہے, اس کی کوئی خاص تعداد معین نہیں. البتہ امام ابو یوسف رحمہ اللہ کے نزدیک 100, اگر 100 سے تجاوز کر جائیں تو یہ بہت زیادہ ہیں, لہذا آپ صرف کس کو دو؟ فقراء کو دو. وفی بنی فلان الانسا منہم, ایک شخص نے وصیت کی کہ بنو زید کو یہ مال دے دینا. بنو زید یہ اصل میں تھا بنو نا زید, یہ ابن کی جمع ہے. کس کی جمع ہے؟ ابن, ابن کی. اور ابن جیسے مسلمون, مسلمون وونون کے ساتھ, تو ابنون کی جمع کیا؟ بنون, بانون وونون آخر میں آ گیا بنون, تو یہ بنو زید کہا اس نے, تو نون اضافت سے, تو نون اضافت سے گر گیا تو کیا بن گیا؟ بنو زید. اور ترجمہ کیا بنا؟ زید کے بیٹے. تو لفظی ترجمہ تو یہ بن رہا ہے بنو زید, زید کے بیٹے, تو کیا اس میں مؤنث بھی داخل ہوں گی یا نہیں؟ کہتے ہیں بھائی بنو زید جب قبیلے میں نسبت کی جاتی ہے تو وہاں مذکر کا لفظ بولا جاتا ہے, لیکن مراد سب ہوتے ہیں, چاہے عورتیں ہوں چاہے مرد ہوں. کہتے نہیں یہ عورت بنو تمیم میں سے ہے, کیا مانا؟ حالانکہ یہ تو عورت ہے, یہ تو بیٹا ہے ہی نہیں, لیکن پھر بھی عورتیں تابع ہو کر اس میں داخل ہو جائیں گی. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وفی بنی فلان, اور بنی فلان کی وصیت کے اندر الانسا منہم, مؤنث بھی انہی میں سے ہوگی یعنی وہ بھی تابع ہو کر داخل ہوگی اور اس کو بھی وصیت میں سے حصہ ملے گا. وبطلت الوصیت لموالیہ فی من لہ معتقون و معتقون. صورت مسئلہ یہ, ایک شخص جو ہے اس نے وصیت کی اپنے موالی کے لیے, موالی جمع ہے مولا کی. کس کی؟ مولا. اور یاد رکھو مولا کا لفظ معتق پر بھی بولا جاتا ہے جو آزاد کرنے والا ہے. زید نے اپنا غلام آزاد کیا تو زید کو مولا کہیں گے کہ یہ اس غلام کا مولا ہے, اور معتق کو بھی مولا کہتے ہیں, جس کو آزاد کر دیا گیا وہ بھی کیا کہلاتا ہے؟ مولا. تو معتق بھی مولا اور معتق بھی مولا. اب اس شخص نے کیا کہا کہ میرے مرنے کے بعد میرے مال کا ثلث میرے موالی کو دے دینا, یعنی جو میرے مولا ہیں ان کو دے دینا, اور اس کے معتق بھی ہیں اس شخص کے اور کچھ معتق بھی ہیں, اس شخص کو بھی کسی نے آزاد کیا تھا تو وہ اس کا مولا اعتاق ہے. وہ کیا ہے؟ اس کا مولا اعتاق, اس کو کس نے آزاد, اور اس نے بھی پھر آگے کئی غلاموں کو خرید کر آزاد کیا ہے تو وہ غلام بھی اس کے مولا ہیں. تو اب کس کو دیں؟ اس نے تو کہا یہ مال, یہ میرے مال کا ثلث کس کو دینا؟ میرے موالی کو دینا. تو کس کو دیں گے یہ مال؟ تو کہتے ہیں اب یہاں ترجیح کی کوئی صورت نہیں, لہذا یہ وصیت جو ہے یہ باطل ہو جائے گی, کیونکہ کسی ایک کو بھی نہیں دے سکتے کیونکہ کوئی ترجیح کی وجہ نہیں, اور دونوں کو بھی نہیں دے سکتے کیونکہ دونوں کو دیں گے یہ تو آپ عموم مشترک پر عمل کر رہے ہیں, ایک ہی لفظ کے دو معنی ہوں اور آپ ایک ہی وقت میں دونوں معنی مراد لے لیں, یہ نہیں کر سکتے. یا معتق مراد لے سکتے ہیں یا معتق مراد لے سکتے ہیں, دونوں نہیں مراد لے سکتے, اور ایک کو تو ترجیح دینے کی کوئی صورت نہیں اور دونوں بھی مراد نہیں لے سکتے, تو پھر یہ وصیت کیا ہو جائے گی؟ باطل ہو جائے گی. دلیل سمجھ میں آ گئی؟ تو کہتے ہیں وبطلت الوصیت لموالیہ, اور باطل ہو جائے گی وصیت اپنے موالی کے لیے, فی من لہ معتقون و معتقون, اس شخص میں کہ جس کے معتق بھی ہیں اور معتق بھی ہیں, لأن اللفظ مشترکن, اس لیے کیونکہ یہ مولا کا لفظ مشترک ہے, ولا عموم لہ, اور مشترک میں عموم نہیں ہوتا, مشترک لفظ جس کے ایک سے زیادہ معانی آ جائیں, جیسے مشتری کا ایک معنی خریدار بھی اور مشتری کا ایک معنی آسمان کا ایک سیارہ بھی ہے. تو اب لفظ مشتری بولیں اور آپ دونوں معنی مراد لے لیں تو اس کو کہتے ہیں عموم مشترک, اور عموم مشترک تو جائز نہیں ہے. ایک وقت میں ایک معنی مراد لے سکتے ہیں, دونوں معنی مراد نہیں لے سکتے. تو کہتے ہیں لأن اللفظ مشترک, اس لیے کیونکہ مولا کا لفظ جو ہے وہ مشترک ہے, ولا عموم لہ, اور مشترک میں تو عموم نہیں ہوتا, یعنی دونوں معنی مراد نہیں لیے جا سکتے. ولا قرینۃ تدل علی احدہما, اور کوئی ایسا قرینہ بھی نہیں ہے جو دلالت کر رہا ہو کسی ایک معنی پر کہ کون سا معنی مراد ہے, کوئی ایسا قرینہ نہیں. قرینہ کسے کہتے ہیں؟ قرینہ جو مطلوب کی طرف اشارہ کر دے. کس کی طرف؟
مطلوب
کی طرف اشارہ کر دے, یعنی جس سے پتا چل جائے کہ اس آدمی کا کیا ارادہ ہے, معتق کا ارادہ ہے یا معتق کا ارادہ ہے. لیکن یہاں کوئی ایسا قرینہ نہیں ہے. تو کہتے ہیں ولا قرینہ تدل علی احدہما, اور کوئی ایسا قرینہ بھی نہیں ہے جو ان دونوں میں سے کسی ایک پر دلالت کر رہا ہو. وفی بعض کتب الشافعی رحم اللہ, اور امام شافعی رحم اللہ کی بعض کتابوں میں ہے کہ ان الوصیت للکل, کہ یہ وصیت سب کے لیے ہو جائے گی. امام شافعی رحم اللہ کے نزدیک, ان کے نزدیک عموم مشترک جائز ہے, دونوں معنی مراد لے سکتے ہیں ایک ہی وقت میں. چنانچہ وہ فرماتے ہیں اس وصیت میں معتق اور معتق دونوں داخل ہو جائیں گے. تو قرینہ کسے کہتے ہیں؟ سمجھ میں آ گیا؟ قرینہ القرینۃ ہی امر یشیر الی المطلوب. تعریف لکھنا چاہیں تو لکھ لیں, یہ آپ کو کام آئے گی. ہی امر یشیر الی المطلوب, قرینہ وہ چیز ہے جو مطلوب اور مقصود کی طرف اشارہ کر دے. القرینۃ ہی امر یشیر الی المطلوب, قرینہ وہ چیز ہے جو مطلوب اور مقصود کی طرف اشارہ کر دے. اور یہاں کوئی قرینہ نہیں جس سے پتا چلے کہ اس کا ارادہ معتق ہے یا معتق ہے. بھائی چلیے بس بھائی, ھذا ھو المرام, اللہ اعلم بحقیقت الکلام.